अब यहाँ पर जो है वो अल्लाह ताला जो अल्लाह के नाफरमान है ना उनकी सिफात बताते हैं, बताते हैं कि जो अहले बातिल हैं उनकी सिफात क्या हैं और उनकी अलामतें क्या हैं। वल्लज़ीन यनकुदूना अहदल्लाहि मिन बादे मीसाकिह, वे वो लोग जो तोड़ डालते हैं अल्लाह के अहद को, मिन बाद मीसाके, इसको मजबूत बांध लेने के बाद। तो उनकी पहली सिफत क्या है कि अल्लाह ताला के साथ वो जो अहद करते हैं उन अहदों को तोड़ देते हैं, मजबूती से अहद बांधे हुए हैं लेकिन उन अहदों को जो है वो पूरा नहीं करते। तो गोया के ये जो पहली आपने ग्रोह का जिक्र पड़ा है और उसकी सिफात का जिक्र पड़ा है, ये उसके बिलमुकाबिल ग्रोह है। और ये वो लोग हैं जो अहद फितरत का इकरार करते हैं, इसको बांधते हैं, फिर इसको जो है वो तोड़ देते हैं, यानी उसको कोई याद ही नहीं रखते। दूसरी उनकी सिफत क्या है, وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَلَ, और जिन रابطوں को अल्लाह ने जोड़ने का हुक्म दिया है वो उनको काटते हैं, यक्ताउना वो काट देते हैं, कता कर देते हैं, मा अमर अल्लाहु बिही, जिनको अल्लाह ने जोड़ने का हुक्म दिया है, यूसल कि उसको जोड़ दिया जाए। इसमें जो है वो रिश्ता रहम भी आता है, सिला रहमी यानी रिश्तेदारों के हकूक और आम इंसानों के हकूक जो है वो भी इसके अंदर जो है वो पाए जाते हैं। कि वो लोग जो हैं वो जमीन में फसाद फिल अर्ज नहीं करते बल्कि क्या करते हैं कि रिश्तेदारों के हकूक और आम लोगों के हकूक जो है उनको पूरा करते हैं। और आपको पता है ना कि जमीन अल्लाह के जुल्म से जो है वो भर जाती है, जो अल्लाह के हुक्मों को पूरा करने की बजाय तोड़ते हैं। सही, तो हमें क्या बात पता चली कि पहली बात क्या है कि वो अल्लाह के अहद को मजबूत बांध लेने के बाद काट देते हैं, तोड़ देते हैं। दूसरी बात जो सिला रहमी है और जो आम इंसानों के जो हकूक हैं उसको वो जोड़ते नहीं हैं। और आप देखें कि इसमें फिर वही वाली बात कि सिर्फ रिश्ता रहम नहीं आता बल्कि हकूकुल इबाद, तमाम इंसानों के हकूक इसके अंदर जो है वो आ जाते हैं। और तीसरी उनकी सिफत क्या है, वयुफ्सिदून फिल अर्द, कि वो जमीन में फसाद पैदा करते हैं। और आपको पता है कि जब अहदों को तोड़ा जाएगा, जब अल्लाह के हक को अदा नहीं किया जाएगा, जब इंसानों के हकूक जो है वो पूरे नहीं किया जाएंगे तो क्या होगा कि जमीन में फसाद पैदा होगा। तो हर सिफ्त का दूसरी सिफ्त के साथ एक जो है वो लिंक भी है। और आप इसको जो है वो यूं भी देख सकती हैं कि मसलन एक तो है ना कि अल्लाह के हकूक, नमाज, रोजा, हज, जकात, कुछ लोग अल्लाह के हकूक में अच्छे होते हैं लेकिन उनका इखलाक और किरदार, उनके मामलात दूसरों से बड़े बुरे होते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया कि ऐ उम्मे सलमा, हुस्ने इखलाक दुनिया और आखरत दोनों जहानों की भलाइयां लूट ले गया, यानी दुनिया ही नहीं आखरत की भलाइयां भी उसके हिस्से में है जिसका इखलाक अच्छा है। आप किसी को कोई चीज नहीं देना चाहते, नहीं दे सकते और इसलिए दे नहीं सकते, इसलिए आप उसको देना नहीं चाहते, तो आप उससे माजरत करें लेकिन बदतमीजी से नहीं करें, अच्छे तरीके से करें, है ना। हुस्ने इखलाक बड़ी खूबसूरत बात है। और जैसे इलामा इकबाल जो हैं वो बताते हैं कि एक दफा एक फकीर उनके दरवाजे पर आया और मैं दरवाजे पर गया और मैंने जाकर जो है उसकी, उस जमाने में झोली भी होती थी और अब भी कई इलाकों में है कि वो आटा दाना पानी चीजें उसमें वो भरी हुई थी उसने, तो कहते हैं कि मैंने उसको बुरी तरह झिड़का भी और मैंने उसका वो गिरा भी दिया ना, छोटा था। तो मेरे वालिद जो है वो मुझ पर बहुत नाराज हुए कि अल्लाह मुझसे पूछेगा कि मैंने जो तुझे गोश का लोथड़ा दिया था, जो गोश का इंसान दिया था, तो उसको इंसान क्यों ना बना सका, तो मैं अल्लाह को क्या जवाब दूंगा ना कि तुमने ये क्यों किया, यानी उसको तुमने जो आया था फकीर तुमने उसको डांटा क्यों या उसके साथ ऐसा सलूक क्यों किया, है ना। तो बाज़ुकात क्या करते हैं, धड़म से दरवाजा बंद कर दिया, गुस्से से किसी को कह दिया नहीं दे सकती, आपको कोई आपसे आपके नोट्स ही मांगता है आपकी क्लास फेलो, आप उसकी मदद नहीं कर सकते, आपने खुद तैयार करने हैं या कोई भी आपकी उजर है, तो हम अच्छे से उसको जवाब दे सकते हैं कि बहुत माजरत मेरा ये मसला है। आप राइड नहीं दे सकते, आप अच्छे से माजरत कर सकते हैं, आप आपको कोई कहता है मेरी ग्रोसरी कर दें, मेरे बच्चे को स्कूल छोड़ दें, नहीं कर सकते, लेकिन जवाब तो अच्छे से दे सकते हैं ना। तो एक है कि करना नहीं और दूसरा ये कि बद इखलाकी का मुजाहरा करना, तो ये दो गुनाह हो जाते हैं, है ना। और अगर हम करते नहीं और हमारा कोई उजर है तो अल्लाह ताला जानता है ना। तो ये बात याद रखनी चाहिए कि जमीन को फसाद से भर ना दिया जाए, और ये फासिक की अलामत है। आप पीछे पढ़ चुकी थी सूरत बकरा, जब आपने पढ़ी थी तो वहां आपने पढ़ा था कि फासिक की अलामत क्या है, कि अल्लाह ने जिन रिश्तों को जोड़ने का हुक्म दिया है उसको वो काटते हैं, वादों को वो पूरा नहीं करते और वो जमीन में फसाद करते हैं। तो इस तरह अल्लाह की जमीन अल्लाह के फसाद से भर जाती है जब एक दूसरे के हकूक अदा ना किए जाए। उलाइका लहुमुल लानतु, यही वो लोग हैं जिनके लिए लानत है। अब यहाँ पे ना सिर्फ तीन सिफात का जिक्र किया है जो बुरे लोगों की हैं, ना अल्लाह के नाफरमानों की हैं, और ये मोटी मोटी सिफात हैं जो गोया कि ये सुर्खियां हैं जिसके अंदर दूसरी सिफात जो है वो खुद ब खुद जो है वो आ जाती हैं। तो अल्लाह रब्बुल इज्जत जो है ये बात बताते हैं कि जो लोग भी अल्लाह के नाफरमान हैं तो उनको फिर क्या मिलेगा, उनको जो है वो लहुमुल लानत, उनके लिए लानत है। और लानत अगर किसी पर हो तो इसके मानी ये हैं कि वो अल्लाह की रहमत से महरूम है, अल्लाह की रहमत जो है वो उसको नहीं मिल सकती। वलहुम सूउद्दार, और उनके लिए आखिरत में बहुत बुरा ठिकाना है, उनके लिए आखिरत में बहुत बुरी जो है वो जगह है। तो आप देखिए कि यहां से भी हमें ये बात जो है वो पता चलती है कि ऐसे लोग जो हैं उनको अल्लाह ताला जो है वो सख्त सजा देने वाले हैं, है ना। क्योंकि एक तरफ अल्लाह की उन पर जो है वो लानत और दूसरा उनके लिए सूउद्दार। और जो नेक लोग हैं उनके लिए आप ऊपर पढ़ी चुकी उकबद्दार, है ना, आप उनके लिए पढ़ चुकी उलाइका लहुम उकबद्दार और अल हुस्ना, इसका जिक्र जो है वो आप पढ़ चुके हैं। तो यहाँ पर उसके ऑपोजिट जो है वो अल्लाह ताला बता रहे हैं कि जो अल्लाह के नाफरमान हैं उनके लिए जो है वो क्या है कि बुरा ठिकाना है, उनका बुरा अंजाम है। और उसके साथ ही और उनका वो अल्लाह की रहमत से महरूम क्यों होंगे, इसलिए कि अहदों को तोड़ा, रिश्तेदारों के हकूक अदा नहीं किए, और कतअ रहमी की वजह से इंसान अल्लाह की रहमत से महरूम हो जाता है, लानत का मुस्तहिक, और जहन्नुम इसका फिर जो है वो मुकद्दर ठहरता है। तो यहीं पर इसका जो है वो जिक्र किया गया है। तो इससे हमें ये बात पता चलती है कि हमें जो है जो ऊपर सिफात नौ आपने पढ़ी हैं उनको जो है वो अपने अंदर पैदा करना चाहिए, और इनको पैदा करने के लिए फिर सब्र जो है वो जरूरी है, वरना फिर क्या है कि वला हुमसु उद्दार। फिर अल्लाह रब्बुल इज्जत जो है वो बताते हैं अल्लाह यबसुतुर रिज़्क लिमन यशाउ वयक़दिर, कि रही दुनिया की बात, रही रहा दुनिया का माल, रही मालो दौलत की फरावानी, तो ये इस बात की दलील नहीं है कि इस शख्स पर अल्लाह की रहमत है, ऐसा नहीं है। अल्लाह ताला क्या कहते हैं, अल्लाह यबसुतु रिज़्क़ा, अल्लाह रिज़्क़ खुला कर देता है, लिमन यशाउ, जिसको वो चाहता है, वयक़दिर। और यहाँ पे ये नहीं मिल रहा हमें लिमन यशा, तो लिमन यशा जो पहले है वो इसके साथ भी आप पढ़ेंगे, लिमन यशाउ, यानी ये लिमन यशा पहले के लिए भी है कि जिसके लिए चाहता है रिज़्क़ को खुला कर देता है और जिसके लिए चाहता है रिज़्क़ को नपा तुला देता है। तो यक़दिर जो है वैसे तो है ना अंदाजा मुकर्रर करना, कदर से है ना, लेकिन यहाँ पे तंगी के मानी में है, यहाँ पे कमी के मानी में है। तो जिन लोगों को दुनिया में खूब दौलत मिलती है वो समझते हैं कि अल्लाह हम पर बड़ा मेहरबान है, अल्लाह की बड़ी रहमत है। और जो लोग बेचारे जॉब नहीं मिल रही और घर में रिस्क की कमी है, मसाइल हैं, गुर्बत है, तो लोग समझते हैं शायद अल्लाह उनसे नाराज है। तो इस आयत में अल्लाह ताला इस नजरिए की तर्दीद कर रहे हैं और बता रहे हैं कि रही रिस्क की कमी और बेशी, ये एक दूसरा ही कानून है जिसमें दूसरी किस्म की मसलतें हैं। दुनिया में रिस्क की कमी बेशी का इंसान की हदायत और फला और निजात से कुछ भी ताल्लुक नहीं है, बल्कि रिस्क की ज्यादती अक्सर इंसानों के लिए गुमराही का सबब बन जाती है। तो क्या करना चाहिए, दुनिया के माल और मता पर रीझना नहीं चाहिए। क्यों, इसलिए कि ये दुनिया की चीजें हैं और इस दुनिया सारी की सारी जो है वो फानी है, और इस फानी नेमतों के मुकाबले में جو آخرت میں اللہ اپنے فرما بردار لوگوں کو دے گا جو جنت اور نعمت وہ اس سے کئی درجے بہتر ہے، جنات عدنی یدخلونہا۔ تو یہ ہے خاص بات جو یہاں پہ بتائی جا رہی ہے کہ جن کو دنیا میں اللہ دیتا ہے وہ فرحو بالحیات دنیا، وہ دنیا کی زندگی میں اتراتے ہیں، وہ دنیا کے مال پر، وہ دنیاوی زندگی کی شان و شوکت پر اتراتے ہیں، اس کو بڑا سمجھتے ہیں، تو یہ تو کوئی ایسی چیز جو ہے وہ نہیں ہے۔ تو یہاں پر اس کی جو ہے وہ نفی کی جا رہی ہے، کسی کو اللہ نے بڑا گھر دے دیا، کسی کو گاڑی دے دی، کسی کو حسن دے دیا، کسی کو دولت خوب سے نواز دیا، تو دنیا اور دنیا کی ساری نعمتیں کیا ہیں، یہ سب کی سب جو ہے وہ ناپائیدار ہیں، اور یہ ایسی نہیں ہے کہ اس کی وجہ سے انسان جو ہے غرور یا گھمنڈ میں جو ہے وہ مبتلا ہو۔ اور آپ کو پتہ ہے نا یہ فریحہ، یہ دونوں طرح استعمال کیا جاتا ہے، اچھے معنی میں بھی آتا ہے، خوش ہونا نعمتوں کے ملنے پہ، خوش ہونا شکر ادا کرنا، اور دوسرا اترانے پر، اترانے کے لیے بھی آتا ہے کہ انسان جو ہے کوئی غرور کرنے لگے اور جو ہے وہ اپنے آپ میں جو ہے وہ پھولے نہ سمائے۔ تو عام طور پر آپ دنیا میں یہ بات دے سکتے ہیں کہ جو لوگ کافر ہیں، نافرمان ہیں، مشرک ہیں، تو دنیا میں ان کے پاس ہر طرح کی آزائشیں ہیں، سہولتیں ہیں، ہے نا۔ تو یہاں پر جو ہے اللہ تعالیٰ جو ہے اس بات کو بتا رہے ہیں جو قرآن میں جگہ جگہ بیان کیا ہے کہ کسی کو دنیا کا زیادہ ملنا اس بات کی دلیل نہیں ہے کہ اللہ اس سے جو ہے وہ خوش ہے، بلکہ کیا ہے، وَمَا الْحَيَاتُ الدُّنْيَا فِي الْآخِرَةِ إِلَّا مَتَاعٌ، دنیا کی زندگی آخرت کے مقابلے میں ایک متاع قلیل کے سوا کچھ بھی نہیں۔ اللہ تعالیٰ کہتے ہیں یہ ساری دنیا، یہ سارے گھر، یہ سونا چاندی، یہ مال و متاع، یہ ڈگریاں، یہ کرسی، یہ نوکر چاکر، جو کچھ بھی دنیا میں ہے اور یہ دنیا کا جو مال ہے، یہ آخرت کے مقابلے میں کچھ بھی نہیں ہے۔ آپ یوں سمجھ لیں کہ ساحل کے، سمندر کے ساحل پر کچھ سیپ ہوتے ہیں نا پڑے ہوئے، سنگریزے پتھر پڑے ہوئے ہیں، اور کچھ اس کے اندر سے موتی نکلتے ہیں، ڈائمنڈ ہے نا، تو حقیر ہیں۔ تو آخرت میں اللہ جو اجر دے گا، جو مقام دے گا، تو دنیا ساری کی ساری اس کے مقابلے میں بہت تھوڑی سی ہے، بڑی حقیر ہے۔ تو پھر ہمیں کیا کرنا چاہیے، یہ مال دولت دنیا، یہ رشتہ و پیوند، یہ مال، یہ دولت دنیا، یہ رشتے کچھ بھی نہیں ہیں، ہے نا۔ خزاں ہو کے بہار، لا الہ الا اللہ، تو ہمیں جو ہے وہ اللہ تعالیٰ کو یاد کرنا چاہیے، یہ دنیا کا متاع ہے۔ اور اللہ تعالیٰ سورت اعلیٰ میں فرماتے ہیں کہ انسان اللہ کی نافرمانی کیوں کرتا ہے اور آخرت کی تیاری کیوں نہیں کرتا، بل تو تؤثرون الحیات الدنیا والآخرۃ خیر وابقا، کہ بلکہ تم دنیا کی زندگی کو ترجیح دیتے ہو اور آخرت جو ہے وہ بہتر بھی ہے اور باقی رہنے والی بھی ہے۔ تو ہم سب کو اپنا نا جائزہ لیتے رہنا چاہیے کہ ہم دنیا کی وجہ سے دل کیوں چھوٹا کرتے ہیں، ناراض کیوں ہوتے ہیں، لڑتے کیوں ہیں کہ مجھے یہ چیز کیوں نہیں ملی، دوسرے کو کیسے مل گئی، ہے نا۔ یاد رکھیں کہ دنیا کا مال آخرت کے مقابلے میں کچھ بھی نہیں نکلے گا، اور ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی بہت سی ایسی احادیث ملتی ہیں جن سے یہ بات پتہ چلتی ہے۔ جیسے ایک دفعہ آپ نے کہا کہ تم میں سے اگر کوئی اپنی ایک انگلی کو سمندر میں ڈالے اور پھر اس کو باہر نکال کر دیکھے، تو جو پانی انگلی میں لگا ہے نا، پانی کی بوند، وہ تو دنیا ہے اور باقی سارا بہتا ہوا سمندر جو ہے نا وہ آخرت ہے۔ تو چند بوندوں کے لیے ہمارا اتنا چھوٹا سا دل ہو جاتا ہے اور اتنا چھوٹا حوصلہ ہو جاتا ہے۔ یہ جوائنٹ فیملی سسٹم ہے تو یہ ماسٹر بیڈ روم مجھے ہی چاہیے، مہمان آ گئے ہیں تو ہم اپنا اچھا بیڈ روم ان کو دینے کے لیے تیار نہیں ہوتے، ہے نا۔ میں اکثر اس بات پہ سوچتی ہوں کہ پہلے ایک یا دو کمرے کے گھر میں لوگ رہتے تھے تو مہمان کو خالی کر کے دیتے تھے، بچے سب ایک جگہ ہو جاتے تھے، اب جتنے بچے اتنے گھر، پلے روم اور اسٹڈی روم بھی الگ ہے، اور مہمان آئیں تو اس کو کہتے ہیں بیسمنٹ میں جائیں، ہے نا۔ ابھی دو چار دن کی بات ہے کہ وہ ایک عورت یہ بات کہہ رہی تھی کہ اتنا بڑا گھر ہے اور میرا اتنا دل افسردہ ہوتا ہے کہ بچے کمرہ نہیں دینے کو راضی ہوتے، کہتے ہیں کہ مہمان بیسمنٹ میں جائیں۔ تو یہ کیا ہے، یہ دنیا ہے نا، یہ دنیا ہے۔ تو یاد رکھیں کہ مہمان نواز کون تھے؟ ابراہیم علیہ السلام تھے. کیسی مہمان نوازی کی تھی؟ مہمان نواز کون تھے؟ رسول اللہ صلی اللہ علیہ وسلم تھے، صحابہ تھے. تو سیکھنا چاہیے، اور یہ دنیا کا مال ہے، دنیا میں رہ جائے گا. اور اگر جو ہے ہم نے تھوڑی سی تنگی بھی برداشت کر لی، مہمان گھر میں رہ رہے ہیں، کھانے میں وہ چیز ہمیں نہیں مل رہی، وہ آرام میسر نہیں ہے، تو کوئی بات نہیں، مہمان تو چند دن کا ہے، پھر وہ چلا ہی جائے گا. اس کے بعد جو ہے وہی گھر کی روٹین واپس آ جاتی ہے، لیکن نیکی ہمیشہ کے لیے محفوظ ہو جاتی ہے. وَيَقُولُ الَّذِينَ كَفَرُوا، اور کہتے ہیں وہ لوگ جنہوں نے کفر کیا، یعنی جنہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کو ماننے سے انکار کر دیا، وہ یہ کیا کہتے ہیں؟ اب یہاں پہ ان کے مطالبات جو ہے نا، ان کا ذکر ہو رہا ہے. کیا کہتے تھے؟ لولا انزل الیہ آیتم من ربہ، کہتے تھے کہ اس شخص پر اس کے رب کی طرف سے کوئی نشانی جو ہے وہ کیوں نہ اترے. تو آیت نمبر 7 میں جو ہے اس کا ذکر آپ پہلے پڑھ چکی ہیں کہ وہ لوگ یہ بات کہتے تھے کہ جنہوں نے، اے محمد صلی اللہ علیہ وسلم، یہ لوگ جنہوں نے تمہاری بات ماننے سے انکار کر دیا ہے، کہتے ہیں کہ اس شخص پر اس کے رب کی طرف سے کوئی نشانی کیوں نہ اترے. اللہ تعالیٰ نے اس کا کیا جواب دیا؟ انما انت منذر ولکل قوم ہاد، سورۃ الرعد آیت نمبر 7 میں، کہ تم تو محض خبردار کرنے والے اور ہر قوم کے لیے ایک رہنما ہے. اب ان کے اس سوال کو جو ہے وہ دوبارہ نقل کیا جا رہا ہے. وہاں پہ بھی جواب دیا تھا، وہاں پہ کیا کہا تھا؟ کہ تم صرف ڈرانے والے ہو، اور ہر قوم کے لیے ہم نے ایک ڈرانے والا، ایک رہنما بھیجا. اب ان کا سوال نقل کر کے دوبارہ اس کا جواب دیا جا رہا ہے. کیا اللہ تعالیٰ کہتے ہیں؟ کہ یہ لوگ کہتے ہیں کہ اس شخص پر، محمد صلی اللہ علیہ وسلم پر، اس کے رب کی طرف سے کوئی نشانی کیوں نہ اتری. جواب دو کیا؟ قل ان اللہ یضل من یشاء ویہدی الیہ من اناب، کہ اللہ جسے چاہتا ہے گمراہ کر دیتا ہے، اور وہ اپنی طرف آنے کا راستہ اسی کو دکھاتا ہے جو اس کی طرف رجوع کرے. تو اب یہاں پر جو ہے، بجائے اس کے کہ ان کے مطالبے پر جو ہے وہ نشانی جو ہے وہ نازل کر دی جاتی، اللہ تعالیٰ جواب یہ دے رہے ہیں آیت نمبر جو ہے وہ 27 سورۃ الرعد کی میں، کہ اللہ تعالیٰ جو ہیں، یہ جو جس کو چاہتے ہیں ہدایت دیتے ہیں، اور اپنی طرف ہدایت لانے کا اور ہدایت اختیار کرنے کا راستہ اسی کو دکھاتے ہیں جو اس کی طرف رجوع کرتا ہے، اور جس کو چاہتے ہیں گمراہ کر دیتے ہیں. تو کیا بتایا؟ بات یہ بتائی کہ مثلا قرآن ہے، یہ بھی تو اللہ کی نشانی ہے نا، قرآن کی آیات اللہ کی نشانی ہے. پھر آپ نے سورۃ رعد میں شروع میں کائنات میں ہر سو بکھری ہوئی نشانیاں پڑھی، جو اللہ تعالیٰ نے بتائی ہیں کہ کائنات میں بکھری ہوئی ساری نشانیاں کس کی نشانی ہیں؟ توحید کی نشانیاں ہیں، آخرت کی نشانیاں ہیں، صنف وغیرہ صنف ہے نا، متجاورات، وہاں ملی ہوئی، ایک دوسرے کے ساتھ ملی ہوئی. تو کائنات میں ہر سو بکھری ہوئی ہیں یہ اللہ کی نشانیاں. تو ان نشانیوں سے یہ لوگ ہدایت کیوں نہیں حاصل کرتے، اور پھر حصی موزات کا جو ہے وہ اللہ سے مطالبہ کرتے ہیں؟ تو یہ ہے بات کہ اللہ رب العزت یہ فرماتے ہیں کہ اللہ جس کو چاہتا ہے گمراہ کرتا ہے، اور اپنی طرف آنے کا راستہ تو اسی کو دکھاتا ہے جو اس کی طرف رجوع کرے. کہ جو ہدایت اختیار کرنا چاہتا ہے تو اللہ اس کے لیے جو ہے، اللہ تعالیٰ نے اس کی کائنات میں نشانیاں بکھیری ہوئی ہیں، تو وہ ہدایت پا سکتا ہے. اور جیسے مثلا سمندر میں ایک کافر تھا اور غوطہ لگاتا تھا ڈائیور، اور اس کے بعد جو ہے وہ سمندر میں گیا اور اس کو سورۃ نور پڑھنے کا اتفاق ہوا اور وہ مسلمان ہو گیا. کہ جو سورۃ نور میں اتنے سال پہلے سمندر کی منظر کشی کی گئی ہے کہ اندھیرے پر اندھیرا، انسان کو ہاتھ سے ہاتھ نہیں سجھائی دیتا، اور پھر اس کے بعد روشنی، تو کہ اس نے کہا کہ ایگزیکٹ یہی چیز ہے جو کہ سمندر کے اندر ہوتی ہے، کہ اندھیرے پہ اندھیرا ہوتا ہے لیکن اور اندر اندر جب جاتے ہیں تو روشنی ہوتی ہے. اس نے کہا کہ میں اس رب پر ایمان لاتا ہوں جس نے اتنے سال پہلے یہ چیز جو تھی نا دنیا میں، اس کلام کو جو ہے وہ نازل کیا ہے. تو اصل بات کیا ہے کہ یہ نشانیاں ہیں اللہ تعالیٰ کی جو کائنات میں بکھری ہوئی ہیں، وہ کہ وہ سائنس کی یا ایسے لوگوں کی محتاج نہیں ہے کہ وہ پروف دیں تو ہم ایمان لائیں. مسلمان تو اندیکھی باتوں پر، غیب پر بھی ایمان لانے والا ہوتا ہے. تو یہاں پر بھی یہ بات بتائی جا رہی ہے کہ بعض لوگ ان نشانیوں سے اللہ کے قریب آتے ہیں اور بعض لوگ گمراہ ہو جاتے ہیں. تو یہ اللہ کا چاہنا جو ہے نا، یہ نہیں ہے کہ اللہ چاہتا ہے تو ان کو گمراہ کر دیتا ہے، یعنی لوگوں کا چاہنا، لوگ گمراہ ہونا چاہتے ہیں تو اللہ تعالیٰ ان کے لیے پھر گمراہی کے راستے آسان کر دیتا ہے. اور ہدایت کا راستہ کس کے لیے آسان کرتا ہے؟ من اناب، جو رجوع کرتا ہے، بار بار لوٹتا ہے، ہے نا، نوبت آنا، بار بار آنا. اللہ زین آمنو، رہے وہ لوگ جو ایمان لائے، و تطمئن قلوبهم بذکر اللہ، اور انہوں نے جو ان کے دل مطمئن ہو گئے اللہ کے ذکر سے. وہ لوگ جو ایمان لائے، اور پھر نبی نے جو دعوت ان کو دی، جو قرآن پیش کیا، جو اپنا اسوہ پیش کیا، جو دعائیں ان کو بتائیں، جو قرآن کی صورتیں ان کو بتائیں، تو کیا ہوا؟ تطمئن قلوبهم بذکر اللہ، تو اللہ کے ذکر سے ان کے دل جو تھے وہ مطمئن ہو گئے، یعنی گویا کہ ان کے دل جو تھے ان میں سکون ہو آ گیا. اللہ بذکر اللہ تطمئن القلوب. خبردار، یاد رکھنا، اللہ جو اللہ کی یاد سے ان کے دلوں کو اطمینان نصیب ہوتا ہے. تو اللہ کے ذکر سے مراد کیا ہے یہاں پہ؟ کیا ہے؟ نمبر ون، توحید. اور جب انسان ایک اللہ کا ہو جاتا ہے نا، سو خداوند ملے، ایک سے ایک سجدہ طلب، انسان سخت مراحل سے خدا تک پہنچا، تو اس کی زندگی میں سکون آ جاتا ہے. سو خداؤں کو خوش کرنا ہے نا، کوئی ایک نوکر ہو، اس کے کئی آقا ہوں، تو سب کو وہ خوش نہیں کر سکتا. وہ ایک جگہ ٹیبل، ایک کہتا ہے یہاں ٹیبل رکھو، دوسرا کہتا ہے یہاں ٹیبل رکھو، تیسرا کہتا ہے وہاں ٹیبل رکھو، ہے نا. تو ایک انچارج سے گزارا ہو سکتا ہے، پانچ چار یا دس انچارج سے آپ نہیں چل سکتے، ڈفرینٹ ہو جاتی ہے. ایک اسکول کا دو پرنسپل نہیں ہو سکتے. تو ایک کائنات کے رب کو جب مانا جائے کہ کائنات کا ایک رب ہے، تو پھر جو ہے وہ زندگی میں سکون آتا ہے. بعض لوگ کہتے ہیں کہ ذکر سے مراد عبادت ہے نا، کیونکہ عبادت کیا ہے؟ یہ اللہ کا ذکر ہے نا. نماز کے لیے اللہ تعالیٰ کیا کہتے ہیں؟ آقم الصلاۃ لذکری، میری یاد کے لیے نماز قائم کرو، ہے نا. بعض لوگ کہتے ہیں کہ یہ ذکر دراصل قرآن ہے، کہ یہ آپ نے پیچھے سورت یونس میں بھی پڑھا نا، کہ قرآن کیا ہے؟ یہ اللہ کی رحمت ہے، یہ شفا ہے، یہ جو بیماریاں دلوں میں لگ جاتی ہیں، شفا اللی ما فی الصدور ہے نا. تو یہ اللہ کی ایسی یاد ہے کہ جس سے انسان پریشانیوں سے جو ہے وہ نجات پا لیتا ہے. اور بعض لوگ کہتے ہیں کہ یہ ذکر نا نوافل ہیں، بعض کہتے ہیں یہ ذکر دعائیں ہیں. کون سی دعائیں؟ مثلا جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سب سے افضل ذکر لا الہ الا اللہ ہے، پھر سبحان اللہ، اللہ اکبر. پھر آپ نے ایک حدیث میں یہ بھی فرمایا کہ کلمتان خفیفتان ثقیلتان علی اللسان، ہے نا، کہ دو کلمے جو بولنے میں ہلکے ہیں، یعنی بہت ہی آسان ہے کہ ہم اس کو پڑھ سکیں، لیکن میزان میں وہ بہت بھاری ہیں. اور وہ کیا ہیں؟ سبحان اللہ و بحمدہ سبحان اللہ العظیم. تو بعض لوگ کہتے ہیں کہ اس سے مراد ذکر ہے، اور ذکر سے مراد بہت سی دعائیں ہیں. جیسے ایک دفعہ آپ نے اپنی ایک بیوی کو دیکھا کہ جب آپ نماز کے لیے گئے تو بھی وہ بیٹھی ہوئی ذکر کر رہی تھی، جب وہ واپس آئے تو بھی وہ بیٹھی ہوئی ذکر کر رہی تھی. تو آپ نے اسے کہا کہ میں تمہیں وہ کلمہ نہ بتاؤں، کہ اگر تم اس کو جو ہے وہ ایک دفعہ ہی پڑھتی تو تمہیں جو ہے وہ آسمان و زمین کے درمیان جو ہے اتنا اجر مل جاتا، ہے نا، کچھ اس طرح کے آپ نے کلمات کہے. تو وہ کیا تھا؟ سبحان اللہ و بحمدہ و عدد خلقہ، سبحان اللہ و بحمدہ و عدد خلقہ و زنۃ عرشہ و رضا نفسہ و مداد کلماتہ. تو یہ کلمات، تو بہرحال، تو اصل بات کیا ہے کہ ایمان سے اور ذکر سے ہمارے مسائل حل ہو سکتے ہیں، ہمارے دلوں کو جو ہے وہ سکون مل سکتا ہے، اور دنیا کی زندگی میں ہمیں امن اور چین نصیب ہو سکتا ہے. بہت سے گھروں میں پریشانی ہے، کسی کے گھر ڈیتھ ہو گئی ہے، کسی کے گھر بیماری ہے، کسی کے گھر بچے جوان بیٹھے ہیں، رشتے نہیں ہو رہے، کسی کے گھر میں جو ہے وہ جاب نہیں مل رہی، کسی کے گھر میں مالک نے کہہ دیا گھر کو خالی کر دو، کسی کے پاس سامان نہیں ہے، کوئی کھانا پکاتا ہے تو گھر والے کھاتے نہیں، کوئی کھانا چاہتے ہیں تو کوئی پکاتا نہیں، کسی کے بچے جو ہیں وہ پڑھتے نہیں، کسی کے پڑھتے ہی رہتے ہیں. مشکل طرح کی پریشانیاں ہیں کہ وہ مائیں جو ہیں وہ پریشان رہتی ہیں کہ میرا بیٹا چل راستے میں چلتا ہوا بھی پڑتا ہے، کھانے کا ٹائم ہو تو وہ بھی کہیں چھپ کر پڑ رہا ہوتا ہے تو ماں پریشان ہے، اور کسی کا بچہ جو ہے پکڑ پکڑ کر بٹھاتے ہیں تو پڑتا نہیں. تو اصل بات کیا ہے کہ قرآن، حدیث، دعائیں، عبادت، نوافل، اس کے ذریعے ہمارے مسائل جو ہیں وہ حل ہو سکتے ہیں. اللہ تعالیٰ اعلان کرتے ہیں، اللہ بذکر اللہ تطمئن القلوب. کاش کہ ہمیں یہ بات جو ہے وہ یاد رہے. پھر فرمایا الذین آمنوا وعملوا الصالحات، और फिर ये वो लोग हैं कि जिन्होंने जो है वो दावत हक को माना भी, अल्लज़ीन आमनु यानी वो लोग जो ईमान लाए, पहले है ना ईमान लाए, पहले भी है, अब यहाँ पर क्या है कि दावत हक को माना, क्योंकि एक होता है ईमान के आप एक चीज को मानते हैं, और असल ईमान क्या है कि मानने के बाद उसे अमल भी करते हैं, कि उन्होंने दावत हक को जो है वो माना, वो अमल सालिहाती और नेक अमल किए। और आप ये बात याद रखें कि सारे इंसान खसारे में हैं, वल असर इन सारे इंसान जो है खसारे में, मगर वो लोग जो ईमान लाए और अमल सवाले किए। वल असर इन्नल इंसान लफी खुसर इल्ला लज़ीन आमनु व अमिलु सालिहात वतवासौ बिलहक वतवासौ बिसब्र। तो अक्सर मुझे ये बात बड़ी अच्छी लगती है कि ईमान की मिसाल बीज किसी है, बीज अच्छा होता है तो पौधा अच्छा निकलता है, बीज सड़ा हुआ हो, गला हुआ हो, खराब हो तो पौधा अच्छा निकलता, तो पौधा है अमल, जैसा बीज होता है वैसे पौधे निकलते हैं। अगर बीज लगाएंगे आप जो है वो उसका नीम का, तो जो दरख्त पर फल लगेंगे वो आम के और माल्टे के नहीं लग सकते, कड़वा कसैला बीज है तो पौधा वैसा है और उसका फल भी वैसा है। तो यही बात है कि हम में से अक्सर लोग कहते हैं कि हम जो है वो अल्लाह से बहुत डरते हैं, हम ईमान लाए हैं, लेकिन अगर अमल नहीं है तो भी वो ईमान काबिल कबूल नहीं है, और वो अमल जिसमें ईमान ना हो वो भी काबिल कबूल नहीं है। ईमान के लिए अमल शर्त है अमले सवाले, और अमले सवाले के लिए ईमान शर्त है, दोनों लाजम मलजूम है। फिर उनको मिलेगा क्या, तूबा लहुम, उनके लिए तूबा है, और तूबा क्या है, यानी बाज लोग कहते हैं कि तूबा जन्नत का एक दरख्त है ना। एक अराबी ने पूछा क्या जन्नत में मेवे होते हैं, तो बताया गया कि हाँ जन्नत में एक दरख्त है जो जन्नत के दरमियान में है, और तूबा 100 साल की वसत में फैला हुआ है, यानी एक सवार अगर उस दरख्त के नीचे चलना शुरू करे तो उसको जो है वो 100 साल लगेंगे तब वो दरख्त का साया जो है वो खत्म होगा, इतना बड़ा वो दरख्त है। तो तूबा से मुराद जो है, बाज लोग ये कहते हैं कि ये जो तूबा है ये क्या है, कि बाज लोग कहते हैं कि जन्नत में मखसूस दरख्त है, बाज लोग कहते हैं ये जन्नत का मखसूस मकाम है, ये जन्नत में अच्छा मकाम है और ये उसकी नेमतें और राहतें हैं। बाज लोग कहते हैं कि तूबा खैर है, बाज कहते हैं हुस्ना है, बाज कहते हैं ये करामत है, बाज कहते हैं ये रश्क है। तो बहरहाल असल में तूबा खुश लगना, बाबरकत होना, तैयब होना, खुशहाल होना, अच्छा होना, ये मुख्तलिफ मानों में इस्तेमाल होता है। तो उनके लिए क्या है, तूबा लहुम व हुस्नु मआब, और उनके लिए अच्छा अंजाम है। तो यहाँ पे बताया जा रहा है कि उनको बहुत अच्छी चीजें मिलेंगी। कज़ालिका अरसलना कफी उम्मतिन कद खलत मिन कबलिहा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इसी शान से हमने तुमको रसूल बनाकर भेजा है। कज़ालिका अरसलना का हमने आपको भेजा है, फी उम्मतिन एक कौम में, कद खलत मिन कबलिहा उममुन, जिससे पहले बहुत सी कौमें गुजर चुकी हैं, यानी जिस तरह आपको एक कौम में एक उम्मत में रसूल बनाकर भेजा है, इसी तरह बहुत सी ऐसी कौमें गुजर चुकी हैं जिनके पास रसूल आए थे, है ना। तो आपको इस उम्मत के पास हमने रसूल बनाकर क्यों भेजा, लितत्लुआ अलैहिमुल्लज़ी ओहैना इलैक, ताकि आप जो हैं वो पैगाम इनको पढ़कर सुनाएं जो हमने तुम पर नाजिल किया है। तो अब यहाँ पे बताया जा रहा है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ऐसा नहीं है कि आपको ही जो है वो नबी बनाकर भेजा गया और आपसे पहले जो है वो नबी जो है वो नहीं आए, बल्कि क्या बताया कि तुमसे पहले बहुत से ऐसे नबी जो है वो गुजर चुके हैं, बहुत सी ऐसी कौमें गुजर चुकी हैं जिन पर अल्लाह ताला ने जो है वो रसूल जो था जिनके अंदर भेजा था। तो इससे क्या बात पता चलती है कि मक्का वालों को जो है वो अपने जो पहले गुजरी हुई कौमें हैं और पहले रसूलों की जो जिंदगी है उनसे जो है वो इबरत हासिल करनी चाहिए। उन रसूलों की जिंदगी नमूना है और पेशराओं की पिछली कौमों की जिंदगी जो है मिसाल है। तो पिछली कौमों ने भी मुतालबात किए थे, मौजात मांगे थे, तो फिर हुआ क्या, کہ معجزات دیکھنے کے بعد جب وہ ایمان نہیں لائے تو اللہ کے عذاب کا کوڑا ان پر برس گیا نا. قوم عاد، قوم سمود، قوم فرعون اور بے شمار قومیں معجزے مانگے، معجزے انہوں نے دیکھے، انکار کیا اور پھر عذاب کا کوڑا ان پہ برسا. تو اب بتایا یہ جا رہا ہے کہ تم ان قوموں کو یہ پڑھ کر، اپنی قوم کو یہ پڑھ کر سناؤ کہ پچھلی قوموں کا رویہ اختیار نہ کریں، کیونکہ اب یہ معجزے مانگتے ہیں اور معجزہ ان کو دیا گیا اور اگر انہوں نے پھر یہ ایمان نہ لائے تو پھر یہ بھی صفائی ہستی سے مٹا دیے جائیں گے. اور کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس فرشتہ بھی آیا تھا اور اس نے کہا تھا کہ جو یہ ان کے مطالبات ہیں نا تو یہ پورے کیے جا سکتے ہیں. مثلا یہ چاہتے تھے کہ مکہ جو ہے اس کے فراخ کر دیا جائے، کھلا کر دیا جائے، یا احد پہاڑ کو سونا بنا دیا جائے، یا جو باپ دادا قصہ وغیرہ کلاب ہیں ان کو زندہ کیا جائے، وہ باتیں کرنے لگے. تو اگر ان کو یہ معجزے دکھا دیے گئے اور اگر انہوں نے پھر یہ ایمان نہ لائے تو پھر ان کو بھی پچھلی قوموں کی طرح ختم کر دیا جائے گا. اور یا پھر یہ ہے کہ یہی جو معجزہ ہے قرآن وغیرہ، تو اس سے یہ سیکھیں، عمل کریں اور توبہ کریں غلطیوں پر. تو ان کے پاس اس طرح اگر معجزہ نہیں آتا نا جیسا یہ مانگتے ہیں تو قیامت تک ان کے پاس جو ہے وہ مہلت ہے توبہ کی. تو یہاں پہ بھی کیا بات ہے کہ ہم نے جو ہے وہ اسی شان سے آپ کو رسول بنا کر بھیجا ہے ایک ایسی قوم میں جس سے پہلے بہت سی قومیں گزر چکی، تاکہ تم ان لوگوں کو وہ پیغام سناؤ الذی اوحینا الیک جو ہم نے تم پر نازل کیا ہے. وہم یکفرون بالرحمن، اور حال یہ ہے اس حال میں کہ یہ اپنے نہایت مہربان اللہ کے کافر بنے ہوئے ہیں. وہم یکفرون، اور حال یہ ہے کہ یہ کفر کر رہے ہیں، یہ کافر بنے ہوئے ہیں اپنے اس اللہ کے بررحمان جو بہت مہربان ہے. یہاں پر جو ہے خاص طور پر جو ہے وہ رحمان اللہ کی صفت جو ہے اس کا ذکر کیا گیا ہے. اور اس کی کیا وجہ ہے کہ کافر جو تھے وہ رحمان نام سے بہت چڑتے تھے، ہے نا. رحمان اللہ تعالی کا دوسرے درجے پر ذاتی نام ہے. تو پہلے درجے کا ذاتی نام کون سا ہے؟ اللہ، اور دوسرا الرحمن. جیسے قرآن میں بھی آتا ہے قل ادعوا اللہ او ادعوا الرحمن. تو یہ لوگ جتنا رحمان سے چڑتے تھے نا اور نام سے نہیں چڑتے تھے، جیسے یہود کو جبرائیل اور میکائیل فرشتوں سے بھی چڑ تھی، اسی طرح کافروں کو الرحمن نام سے بہت چڑ تھی. صلح حدیبیہ کے موقع پر جب آپ نے صلح نامہ کے آغاز میں بسم اللہ الرحمن الرحیم لکھوایا تو اس پر قریش کے نمائندے سہیل نے یہ اعتراض کیا کہ یہ رحمان کون ہے، ہم اسے نہیں جانتے. جب یہ جھگڑا بڑھا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ جملہ مٹا کر قریش کے دستور کے مطابق بسم اللہ باسمک اللہ باسمک اللہ کہ اللہ کے نام کے ساتھ یہ آپ نے لکھ دیا. آپ نے کہا ایسے لکھ دو، تو پھر ایسے ہی جو ہے وہ لکھ دیا گیا. آپ نے کیا کہا کہ باسمک اللہ لکھ دیا جائے، یہ بخاری کی روایت ہے. اصل میں یہاں پہ الرحمن کہا گیا ہے، یہ رحم سے ہے اور اس میں بہت زیادہ مبالغہ پایا جاتا ہے، یہ اسم مبالغہ ہے، بے انتہا رحم کرنے والا. تو یہاں پہ رحمان کا نام کیوں لیا کہ اللہ تعالیٰ قریش پر بھی رحم کرنے والا ہے، اور قریش پر کیا رحم کیا کہ اللہ نے رسول کو بھیجا. تو رحمان تو پچھلی قوموں پر بھی رحم کرنے والا تھا نا، کہ پچھلی قوموں پر بھی اس نے جو تھے وہ رسول بھیجے تاکہ وہ اللہ کے عذاب سے جو ہے وہ بچ سکیں. قل ہوا ربی لا الہ الا ہو، ان سے کہو وہی میرا رب ہے، اس کے سوا کوئی معبود نہیں. تو رحمان میرا رب ہے اور اس کے سوا کوئی معبود نہیں ہے. علیہ توکلت و الیہ متاب، اسی پر میں نے بھروسہ کیا اور وہی میرا ملجا اور ماوا ہے. تو کیا مطلب ہے کہ ایک اللہ کی مجھے جو ہے وہ بندگی کرنی ہے اور ایک اللہ کی طرف مجھے جو ہے وہ رجوع کرنا ہے. تو اے اہل مکہ، میں تمہیں وہ پیغام سنا رہا ہوں جو اللہ نے مجھے دیا ہے. میرا کام معجزے دکھانا نہیں ہے، ہے نا، وہ اللہ کی حکمت ہے، جب چاہے دکھائے. اور اگر اللہ ہی دکھانا نہیں چاہتا تو میں تمہیں کیسے دکھاؤں، اور وہی اللہ میرا وکیل ہے، تم اس کو مانو یا نہ مانو میں اسی کی طرف جو ہے وہ رجوع کرتا ہوں، میں اسی کی طرف بار بار لوٹ کر جاتا ہوں. وہی نہیں متاب. پھر اب جو ہے اب آپ دیکھیے کہ یہاں پر جو ہے اب بتایا جا رہا ہے کہ ان کے وہ مطالبات کیا تھے، یہاں پہ بھی ان کو نقل کیا جا رہا ہے. وَلَوْ أَنَّ قُرْآنًا سُيِّرَتْ بِهِ الْجِبَالُ، اور کیا ہو جاتا اگر ایسا قرآن نازل کر دیا جاتا کہ اس کے زور سے پہاڑ چلنے لگتے، تو کیا ہو جاتا؟ او قُطِّعَتْ بِهِ الْأَرْضُ، یا زمین جو ہے اس کے اثر سے پھٹ جاتی. قُطِّعَتْ باب تفصیل ہے، ٹکڑے ٹکڑے کر دی جاتی. او کلما بہل موتا، یا مردے قبروں سے نکل کر بولنے لگتے، جیسے وہ چاہتے تھے نا کہ ان کا دادا جو قصہ ہے، اگر آپ واقعی سچے نبی ہیں تو آپ ان کو زندہ کر دیجئے اور وہ نکل کر بولنے لگے تو ہم مان جائیں گے. تفسیر بغوی میں مشرکین مکہ میں ابو جہل عبداللہ بن امیہ ان کا خصوصیت کے ساتھ ذکر ہے. وہ کہتے ہیں تفسیر بغوی میں ہے کہ ایک روز بیت اللہ کے پیچھے جا کر یہ بیٹھ گئے اور عبداللہ بن امیہ کو رسول اللہ کے پاس بھیجا ابو جہل نے. اس نے کہا جا کر کہ اگر آپ یہ چاہتے ہیں کہ آپ کی قوم اور ہم سب آپ کو رسول تسلیم کر لیں اور آپ کی پیروی کریں تو ہمارے چند مطالبات ہیں، اپنے قرآن کے ذریعے ان کو پورا کر دیں تو ہم سب اسلام قبول کر لیں گے. پہلا مطالبہ کیا تھا؟ شہر مکہ کی زمین بڑی تنگ ہے، سب طرف پہاڑوں سے گھری ہوئی ایک طولانی زمین ہے جس میں نہ کاشت اور زراعت کی گنجائش ہے، نہ باغات اور نہ دوسری ضروریات. آپ معجزے کے ذریعے ان پہاڑوں کو ذرا دور ہٹا دیجئے، تو اس کا فائدہ کیا ہوگا؟ تاکہ مکہ کی زمین فراخ ہو جائے. تو پہلی بات ہے وَلَوْ أَنَّ قُرْآنًا سُيِّرَتْ بِهِ الْجِبَالُ، کہ یہ ایسا قرآن چاہتے ہیں اتارا جائے کہ جس کے زور سے پہاڑ ہل جائیں، چلنے لگے، ہے نا. تو اور پھر وہ اس نے آگے جا کے کیا کہا، آخر آپ ہی کے کہنے کے مطابق تو داؤد علیہ السلام کے لیے پہاڑ مسخر کر دیے گئے تھے. آپ ہی بتاتے ہیں کہ قرآن میں کہ داؤد علیہ السلام کے لیے پہاڑ مسخر تھے کہ جب وہ تسبیح پڑھتے تو پہاڑ بھی ساتھ ساتھ تسبیح کرتے تھے، ہے نا. تو اب آپ کے کہنے پہ یہ پہاڑ کیوں نہیں چل سکتے؟ تو آپ ایسا کریں نا، آپ کے قول کے مطابق اللہ کے نزدیک داؤد علیہ السلام سے آپ کمتر نہیں ہیں، ہے نا. تو یہ آیتیں مختلف نازل ہوتی رہتی تھی نا کہ اللہ کے جو انبیاء ہیں وہ سب افضل ہیں، تو آپ بھی تو پھر داؤد علیہ السلام سے کمتر نہیں ہے نا. تو ان کا ایک مطالبہ یہ تھا. دوسرا مطالبہ یہ تھا کہ جس طرح سلیمان علیہ السلام کے لیے آپ کے قول کے مطابق اللہ تعالیٰ نے ہوا کو مسخر کر دیا تھا اور زمین کے بڑے بڑے فاصلوں کو مختصر کر دیا تھا، ہے نا، چھوٹے ہو گئے تھے نا فاصلے، تو آپ بھی ہمارے لیے ایسا کر دیں کہ ہمیں شام اور یمن وغیرہ سفر ہی نہ کرنا پڑے، وہ آسان ہو جائے، چھوٹا سفر ہو جائے گا. تیسرا ان کا مطالبہ یہ تھا کہ آپ ہی کہتے ہیں نا کہ عیسیٰ علیہ السلام مردوں کو زندہ کرتے تھے، قرآن میں ہے نا، تو آپ بھی ان سے کچھ کم تو نہیں ہے نا عیسیٰ علیہ السلام سے، تو آپ ہمارے لیے ہمارے دادا قصہ کو زندہ کر دیجئے تاکہ ہم ان سے یہ پوچھ لیں کہ آپ کا دین سچا ہے یا نہیں. تو ان کے یہ جو ہٹ درمی کے مطالبے تھے ان کا اللہ تعالیٰ نے جواب دیا کہ اگر کیا ہو جاتا، ولو انا قرآن، اور اگر ایسا قرآن ہوتا کہ سیرت بہ الجبال، کہ اس کے اثر سے پہاڑ چلنے لگتے، اس کے زور سے پہاڑ چلنے لگتے، وہ قطعت بہ الارض، یا زمین ٹکڑے ٹکڑے ہو جاتی، اس میں شک ہو جاتی، پھٹ جاتی. او کلما بہ الموتا، یا مردے قبروں سے نکل کر بولنے لگتے. اللہ تعالیٰ کہتے ہیں اس طرح کی نشانیاں دکھا دینا کوئی مشکل تو نہیں ہے. بل اللہ الامر جميعا، سارا اختیار اللہ ہی کے ہاتھ میں ہے. یعنی نشانیاں نہ دکھانے کا مطلب یہ نہیں کہ اللہ قدرت نہیں رکھتا، بلکہ اصل بات یہ ہے کہ اللہ ان طریقوں سے کام لینا نہیں چاہتا، یہ اللہ کی مصلحت کے خلاف ہے. تو اصل مقصد کیا ہے؟ اصل مقصد تو یہ ہے کہ لوگ ہدایت اختیار کریں، نہ کہ ایک نبی کو اپنی نبوت کو منوانے کے لیے جو ہے اس کو معجزے دکھانے پڑیں، ہے نا. تو اصل بات کیا ہے کہ ایک نبی کی نبوت کو منوا لینا یہ مقصد نہیں ہے کہ واقعی یہ نبی ہے، مقصد یہ ہے کہ لوگوں کی فکر اور بصیرت کی اصلاح ہو اور لوگ جو ہیں وہ کیا کریں، مسلمان ہو جائیں، لوگ نیک ہو جائیں. تو یہ ان کے بار بار کے جو مطالبات تھے نا اہل مکہ کے، تو بعض اوقات مسلمانوں کے دل میں بھی یہ خیال پیدا ہوتا تھا کہ اگر یہ ان کے مطالبات پورے کر دیے جاتے، کوئی ایسا معجزہ نازل ہو جاتا تو ہو سکتا ہے یہ لوگ ایمان ہی لے آتے. صحابہ بھی ایسا بعض اوقات سوچنے لگتے، تو اللہ تعالیٰ نے کہہ دیا بل اللہ الامر جمیع کہ سارے معاملات جو ہیں وہ اللہ کے ہاتھ میں ہیں. اور پھر پوچھا افلم یہ ایسے الذین آمنوا کیا اہل ایمان جو ہیں وہ جو ہے وہ امید لگائے بیٹھے ہیں. اللہ یشاء اللہ لہد الناس جمیع کہ اگر اللہ چاہتا تو سارے انسانوں کو ہدایت دے دیتا. کیا مطلب ہے کہ اگر اللہ معجزے نازل کر دیتا, اگر کفار مکہ کے مطالبات پورا کر دیتا تو پھر سارے لوگ جو ہے وہ مسلمان ہو جاتے, ہے نا. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ اہل ایمان جو ہیں کیا وہ بھی جو ہے وہ مایوس ہو گئے ہیں, ہے نا. تو یہاں پہ کیا معنی ہے, یہاں پہ مایوسی کی بجائے یہاں پہ یعنی انہوں نے بھی اس بات کو سمجھ لیا ہے, اہل ایمان نے بھی جو ہے یہ آس لگا لی ہے کہ اگر اللہ چاہتا تو سارے انسانوں کو ہدایت دے سکتا تھا. مراد کیا ہے کہ نشانیاں دکھا کر. تو اللہ رب العزت جو ہیں ان کا طریقہ کیا ہے, اللہ کی سنت کیا ہے کہ معجزات کے بل پر اللہ تعالیٰ ہدایت نہیں چاہتے. فرمایا وَلَا يَزَالُ الَّذِينَ كَفَرُوا تُصِيبُهُمْ بِمَا صَنَعُوا قَارِعَةٌ أَوْ تَحُلُّ قَرِيبًا مِنْ دَارِهِمْ حَتَّى يَأْتِيَ وَعْدُ اللَّهِ. اور وَلَا يَزَالُوا کرتے رہیں گے, ہمیشہ رہیں گے. الَّذِينَ وہ لوگ کفارو جنہوں نے کفر کیا ہے, وہ لوگ جنہوں نے کفر کا رویہ اختیار کیا ہے وہ کرتے رہیں گے. آپ نے پیچھے سورت یوسف میں بھی ایک لفظ پڑھا تھا نا تفتاو, وہ بھی اسی معنی میں ہے کہ بیٹے جو ہیں وہ اپنے والد سے کہتے ہیں جب حضرت یعقوب علیہ السلام بہت اداس ہیں اور حضرت یوسف کو یاد کرتے ہیں تو کہتے ہیں قالوا تاللہ تفتاو تذکرو یوسف کہ اللہ کی قسم آپ تو یوسف کو یاد ہی کرتے رہیں گے. تو تفتاو بھی ہمیشگی کے معنی دیتا ہے, ہمیشہ کرنا. اور یہاں پہ یزالو جو ہے ویسے زائل ہونا لیکن لا ساتھ آ گیا تو پھر یہ بھی ہمیشگی کے معنی دیتا ہے کہ وہ لوگ ہمیشہ کرتے رہیں گے, وہ لوگ جنہوں نے کفر کیا ہے. تو یہاں پر جو ہے اللہ رب العزت جو ہے جو کافر ہیں ان کا رویہ جو ہے وہ بتا رہے ہیں کہ کیا فرمایا کہ ہمیشہ ہوتا رہے گا وہ لوگ جنہوں نے کفر کیا ہے کیا تصیبہم ان کو پہنچے گا بما صنعوا جو کچھ انہوں نے کیا ہے قاریۃن یا تو کوئی مصیبت القاریہ تو ملقاریہ قیامت کا بھی ایک نام ہے نا وہ کیا ہے وہ کھڑکھڑاہٹ اور وہ کھڑکھڑانے والی اور وہ بھونچال قرن دروازہ کھڑکھڑانے کو بھی کہتے ہیں نا تو قاریۃن مصیبت کے لیے آتا ہے آفت کے لیے آتا ہے تو ہمیشہ پہنچتا رہے گا ان لوگوں کو جنہوں نے کفر کیا ہے قاریہ کوئی نہ کوئی مصیبت ان کو پہنچتی رہے گی کیوں بما صنعوا جو انہوں نے عمل کیے ہیں یعنی ان کا جو کفر کا رویہ ہے جو ان کے کرتوت ہیں ان کی وجہ سے کوئی نہ کوئی آفت ان پر آتی رہے گی او تحلو یا نازل ہوگی قریبا من دارہم ان کے گھروں کے قریب میں ہی یعنی ان کے گھر کے قریب کہیں نہ کہیں وہ نازل ہوتی رہے گی. آپ کو پتہ ہے نا کہ ہا لام لام گرا کھولنا مسئلے کو حل کرنا اگر گرا الٹ جائے تو ہم کہتے ہیں گرا کھول دو ہے نا تو مسافر کے سامان کھولنے کے لیے بھی لفظ استعمال کیا جاتا ہے. مسافر اترا اس نے سامان کھولا تو گویا کہ گرا کھولی. تو کیا ہے کہ او تحلو قریبا من دارہم یا ان کے گھروں میں سے قریب ہی کہیں ان پر جو ہے کوئی نہ کوئی مصیبت جو ہے وہ آئے گی. تو تحلو قریبا من دارہم اترے گا قریب میں ان کے گھر کے تو ان کے گھر کے قریب میں جو ہے وہ کیا اترے گا کیا ہوگا جو ان کے گھر کے قریب میں آئے گا. تو اس سلسلے میں جو ہے وہ مفسرین جو ہیں وہ یہ کہتے ہیں کہ قاریہ کے معنی مصیبت اور آفت کے بھی ہیں اور جو ہے وہ اللہ تعالیٰ کیا کہتے ہیں کہ ان مشرکین کے مطالبات اس لیے منظور نہیں کیے گئے کہ ان کی بدنیتی کی وجہ سے جو ہے دنیا میں ان پر آفتیں اور مصیبتیں آتی رہیں گی ہے نا. اور وہ آفتیں مصیبتیں کیا تھیں کبھی قحط نازل ہوا کبھی جنگ بدر احد میں ان کو جو وہ قتل ہوئے اور ان کو قحط کی مصیبت اٹھانا پڑی تو یہ تھی ان کے اوپر قاریہ ٹھیک ہے. یا پھر یہ ہے کہ بجلی گر گئی کسی بلا میں نازل ہو گئے. اور او تحلو قریبا من دارہم, اس سے مراد یہ ہے کہ ان کے قریب والی بستیوں پر جو ہے وہ مصیبت آئے گی جن سے ان کو عبرت حاصل ہوگی. تو یعنی یا تو خود ان کے اوپر مصیبت آ جائے گی یا پھر جو بھی قریبی بستیاں ہیں ان پر جو ہے وہ مصیبت آئے گی. تو تحلو جو ہے یہ دو معنی میں استعمال کر رہے ہیں. ایک تو یہ ہے کہ تو یا تو رسول اللہ صلی اللہ علیہ وسلم ان کافروں کے گھروں کے پاس اتریں گے, تو مطلب کیا ہے کہ فتح مکہ, تو یہ بھی ایک مصیبت ہے نا کہ آپ ان کے گھر کے پاس اتریں گے. وانتم حلم بہاز البلد, ہے نا, وہاں بھی آپ نے یہ پڑھا ہے. تو یعنی اس آیت میں خطاب صرف مکہ کے کافروں سے جو ہے, اور یا پھر یہ ہے کہ تمام کافروں سے ہے. اگر تمام کافروں سے خطاب مراد لیا جائے تو مراد کیا ہے, قحط, غزوہ بدر میں شکست, اور جیسے فتح مکہ سے تو کافروں کی کمر ہی بالکل جو ہے وہ ٹوٹ گئی, ہے نا. اور صلح حدیبیہ کے وقت بھی رسول اللہ صلی اللہ علیہ وسلم ان کے مکہ کے قریب ہی آ کر اترے تھے نا, تو اس کی وجہ سے فتح مکہ ہو گیا. تو بہرحال یہاں پر مفسرین کیا کہتے ہیں کہ او تحلو قریبا من دارہم, ان کے گھروں کے قریب آنا جو ہے صلح حدیبیہ کے لیے آنا, فتح مکہ کا ہونا, یہ ساری باتیں مراد ہیں. حتی یاتی وعد اللہ, یہاں تک کہ اللہ تعالیٰ جو ہے وہ اپنا وعدہ پورا کر دے. تو اس وعدے سے مراد کون سا وعدہ ہے؟ یا تو یہ ہے کہ جو ہے وہ فتح مکہ ہو جائے, ہے نا, تو اللہ تعالیٰ نے وہ اپنا وعدہ تو پورا ہی کیا. اور جب وعدہ پورا ہوا تو کیا ہوا کہ یہ لوگ جو ہیں وہ فتح مکہ کی شکل میں یہ ذلیل ہو گئے, حتیٰ کہ آپ کے پاس آئے پناہ مانگنے کے لیے, ہے نا. تو دوسرا جو ہے وہ کیا ہے کہ اس سے مراد جو ہے وہ قیامت کا وعدہ ہے, کہ قیامت جو ہے وہ آ کر رہے گی اور اللہ اپنے وعدے کے خلاف کبھی نہیں کرتا. ان اللہ لا یخلف المیعاد, بے شک اللہ جو ہے جو وعدہ کرتا ہے پھر اس کے خلاف نہیں کرتا, اپنے وعدے کی خلاف ورزی نہیں کرتا. تو آپ دیکھ لیجئے کہ مکی دور میں بھی اور مدنی دور میں بھی جو بھی کافر تھے, مشرکین تھے, ان پر یا تو قاریۃن آتی رہی یا او تحلو قریبا من دارہم, یا آپ ان کے قریب آئے تو اس کے نتیجے میں وہ لوگ جو تھے وہ ذلیل اور خوار ہو گئے. ولا قد استہزیا برسل من قبلک, پھر اللہ تعالیٰ کہتے ہیں کہ تم سے پہلے بھی بہت سے رسولوں کا مذاق اڑایا جا چکا, اے محمد صلی اللہ علیہ وسلم صرف آپ کا نہیں بہت سے رسولوں کا مذاق اڑایا جا چکا, اور آج تمہارا اگر اہل مکہ اڑا رہے ہیں تو یہ کوئی عجیب بات نہیں ہے, یہ کوئی نئی بات نہیں ہے. فَأَمْلَيْتُ لِلَّذِينَ كَفَرُوا ثُمَّ أَخَذْتُهُمْ, پھر ہم نے مہلت دی ان لوگوں کو جنہوں نے کفر کیا تھا. تو جب لوگوں نے مذاق اڑایا رسول اللہ صلی اللہ علیہ وسلم کا, قرآن کا, قیامت کا, اللہ کا, تو اللہ نے فوراً پکڑا تو نہیں, فوراً عذاب تو نہیں بھیجا, بلکہ ان کو مہلت دی. جو مہلت تھی نا اس سے وہ اور بگڑ گئے. عام طور پہ جب کافر کفر کرتے ہیں, ظالم ظلم کرتے ہیں, قاتل قتل کرتے ہیں, تو فوراً تو سزا نہیں ملتی, تو نتیجہ کیا نکلتا ہے کہ مہلت سے جب وہ غلط فائدہ اٹھاتے ہیں تو وہ ڈھیل ان کے لیے جو ہے وہ اور بری ثابت ہوتی ہے. اور اس ڈھیل کے ذریعے اللہ تعالیٰ کیا چاہتے ہیں کہ پوری طرح مستیوں میں, گناہوں میں ڈوب جائیں. ثم اخذتهم, پھر میں ان کو جو ہے وہ پکڑوں گا, یعنی پھر میں نے ان کو پکڑ لیا. فکیف کان عقاب, پھر دیکھ لو میری سزا کیسی سخت تھی. اور یہ گناہگاروں کو, ظالموں کو, کافروں کو, قاتلوں کو, زانیوں کو, جو بھی اللہ کی نافرمانیاں کرنے والے ہیں, ان کو یہ پکڑ ان کی بڑی سخت ہے کہ یہ لمبی دیر تک جو ہے وہ اللہ کی نافرمانیاں کرتے چلے جائیں اور ان کو کوئی سزا نہ دی جائے اور سمجھیں کہ ہمیں پکڑا ان جا رہا ہے اس کا مطلب ہے ہم اچھے ہیں, اور پھر ایک دم ان کو پکڑا جائے کہ ان کو توبہ کی توفیق بھی نصیب نہ ہو. فکیف کان عقاب, پھر کیسی تھی میری پکڑ, ہے نا. پھر اس کے بعد جو ہے اللہ رب العزت جو ہیں وہ مثال پیش کرتے ہیں, اور اس مثال میں جو ہے وہ کیا کہتے ہیں کہ ایک وہ ہے جو کہ شرک کرنے والا ہے, ہے نا, اور جو شرک کرنے والا ہے وہ ویسا تو نہیں ہو سکتا جو کہ توحید پرست ہے. تو اللہ تعالیٰ کہتے ہیں افامن ہوا قائم علی کل نفس بما کسبت, سوال پوچھ رہے ہیں کہ بھلا وہ جو لیے کھڑا ہے, ہوا قائم جو کھڑا ہے, علی کل نفس जो हर एक के नस के पास है, अभी माँ का सबा जो उसने कमाया है, तो अल्लाह ताला पूछ रहे हैं कि फिर क्या वो जो एक एक मुतनफ्फिस की कमाई पर नजर रखता है, अफमन हुआ कायमुन, तो वो शख्स जो है इससे यहाँ पे क्या मुराद है? अफमन, मन जो है वो आम किसी के लिए भी आता है ना, कि मन कौन है, यानी आम इंसान, लेकिन यहाँ पे मन से मुराद जो है वो अल्लाह ताला की जात है। अफमन के क्या पस वो जात हुआ कायमुन, जो खड़ी है, जो मौजूद है, जो वाकिफ है, अला कुल्ले नफ्सिन, हर नफ्स के अमल से, उसकी नियत से, उसकी नेकी से, उसकी बदी से, बिमा कसबा जो उसने कमाई है, यानी एक वो जात है जो एक एक मुतनफ्फिस की कमाई पर नजर रखती है, एक एक की जसारत का उसको इल्म है, यानी उस जात के होने के बावजूद भी लोगों का हाल क्या है, वजअलुल्लाहि शुरका, तो उन्होंने जो है बहुत से शरीक कर रखे हैं। तो इस मिसाल से क्या बात बताई जा रही है कि एक तरफ अल्लाह की तौहीद की निशानियां और दूसरी तरफ शिर्क करने वाले हैं, और अल्लाह की जात वो जो अलीम है, खबीर है लोगों के अमलों से, अच्छों से भी बुरों से भी, और तौहीद इख्तियार करने की बजाय लोग क्या करते हैं, वजअलुल्लाहि शुरका, कि उन्होंने अल्लाह के साथ शरीक कर रखे हैं। कुल समूहुम, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, इनसे कहो कि अगर वाकई ये अल्लाह के अपने बनाए हुए शरीक हैं तो क्या करो, जरा इन शरीकों के नाम तो बताओ कि वो कौन हैं। कुल समूहुम, बताओ तो सही, यानी अल्लाह ने थोड़ी ये शरीक बनाए जो तुमने बना रखे हैं, और तुम ये समझते हो कि अल्लाह ने बनाए हैं, तो फिर जरा नाम लेकर बताओ। समूहुम अम तुनब्बिउनहु, क्या तुम खबर दे रहे हो अल्लाह को, बिमा ला यालमु फिल अर्दी, जिसे वो जमीन में नहीं जानता, यानी अल्लाह को पता ही नहीं कि जमीन में कोई और उसने अपना शरीक बनाया है, वो जमीन में जानता ही नहीं है। अम बिज़ाहिर मिनल कौल, या फिर क्या है कि बस यूं ही जो मुंह में आता है तुम कह डालते हो। और आपको पता है ना, जो इंसान शिर्क करता है तो क्या करता है कि खुद ही, आज के दौर में भी जो इंसान शिर्क करता है तो अल्लाह की जात, सिफात, इख्तियार और हुकूक में जो है वो अल्लाह के साथ जो है खुद से शरीक बना देता है। कहीं कुरान में, कहीं रसूल अल्लाह की सुन्नत से ये नहीं पता चलता कि अल्लाह के साथ इनको जो है वो शरीक किया जा सकता है, तो खुद ही नाम दे दिए। अल्लाह ताला कहते हैं मैं जमीन में अपने शरीक के तौर पर उनको जानता भी नहीं हूँ। हम बेज़ाहिरिन, बस ये जाहिर कर देते हैं मिनल कौल, अपनी बातों को, ऐसे ही जो है वो शिर्क जो है वो करते रहते हैं। बल ज़ुय्यिना लिल्लज़ीना कफरू मकरुहुम वसुद्दू अनिस सबील, हकीकत ये है कि इनके लिए खूबसूरत बना दी गई, ज़ुय्यिना खुशनुमा बना दी गई, इनके लिए खुशनुमा बना दी गई, किन के लिए, कफरू, जिन्होंने कुफर किया, क्या खुशनुमा बनाया गया, मकरुहुम, इनके मकर, मकर से मुराद क्या है, इनके गुमराहाना अकायद, इनके मुशरिकाना अमाल, मुशरिकाना अकायद, कि इनका शिर्क, इनका जो है वो अल्लाह की जात, सिफात, इख्तियारात और हुकूक में शिर्क करना इनके लिए खूबसूरत बना दिया गया। इसी में उलझ कर रह गए, वसुद्दू अनिस सबील, और ये राह रास्ते से रोक दिए गए हैं, खुद रुकते हैं, दूसरों को रोकते हैं, और अब क्या है, वसुद्दू अनिस सबील, मजहूल है यहाँ पे कि वो राह रास्ते से रोक दिए गए हैं। कि इंसानी फितरत है कि जब वो ठीक चीज को गलत करना चाहता है और उसको गलत साबित करना चाहता है और उसके बारे में गलत बातें करता है, तो जब खुद गुमराह होता है तो फिर वो क्या होता है कि फिर वो अच्छे काम से उसको रोक ही लिया जाता है, यानी फिर वो हदायत की तरफ, नेकी की तरफ जो है वो आगे बढ़ता ही नहीं है। तो गोया के अल्लाह ताला ने ये आयत नंबर 33 में पूछा है कि जितने भी बातिल माबूद हैं, इनके जो सिफाती नाम तुमने रखे हुए हैं, इसकी कोई दलील तो बताओ, जैसे गंज बख्श है, जैसे जो है वो मुश्किल कुशा है ना, जैसे जो है वो पीर देता है, या इस तरह की चीजें, तो ये नाम तो अल्लाह ने नहीं बताए, बल्कि क्या लोग खुद ही करते हैं। तो झूठे माबूद हैं और झूठा है उनका जो है वो फरेब। फिर क्या फरमाया, वमन युद्लिल्लाहु फमा लहू मिन हाद, और जिसको अल्लाह गुमराही में फेंक दे उसे कोई राह दिखाने वाला जो है वो नहीं है। तो हकीकत ये है कि जिसको अल्लाह जो है वो गुमराही में मुब्तिला कर दे तो उसको जो है वो کوئی بھی صراط مستقیم جو ہے اس پر جو ہے وہ ڈال نہیں سکتا. لہم عذاب فی الحیات دنیا, ایسے لوگوں کے لیے دنیا ہی کی زندگی میں جو ہے وہ عذاب ہے. ولعذاب الآخرتی اشق, اور آخرت کا عذاب اس سے بھی زیادہ سخت ہے. تو دنیا کی زندگی میں کیا عذاب ہے, جیسے جنگوں میں قتل ہوئے کافر جو تھے اور کیا عذاب ملا ان کو, قیدی بن گئے وہ, ہے نا. تو یہ کیا تھا, یہ کفر کا نتیجہ تھا کہ دنیا میں ہی ذلیل و رسوا ہوئے اور دنیا ہی میں مارے گئے یا پھر قیدی بن گئے. اور آخرت کا عذاب اشق, یہ اسم تفصیل ہے, زیادہ سخت ہے. اور زیادہ سختی میں آپ وہ بات یاد رکھیں کہ آخرت میں جو آگ ہے وہ دنیا کی آگ سے 69 درجے زیادہ ہے, ہے نا, آگ کی شدت. پھر وہ 70 سال اگر ایک پتھر کو پہنچنے میں لگے تھے جہنم کی تہ میں, صحابہ رسول اللہ کے ساتھ بیٹھے ہوئے تھے کہ کسی چیز کے زور سے گرنے کی آواز آئی. آپ نے پوچھا یہ کس چیز کی آواز ہے, تو رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ سے پوچھا, انہوں نے کہا اللہ اور اللہ کا رسول زیادہ جانتا ہے. آپ نے فرمایا آج سے 70 سال پہلے ایک پتھر دوزخ کے منہ پر رکھا گیا تھا, یعنی اس میں پھینکا گیا, اور گرتے گرتے 70 سال بعد وہ جہنم کی تہ میں پہنچا ہے. آپ تصور کریں کہ اگر کسی انسان کے جسم کو جو ہے وہ ایسی گہرائی میں پھینکا جائے, یعنی جس کی گہرائی میں تہ میں پہنچنے میں 70 سال لگے, تو اس کا کیا بنے گا. چھت سے کوئی گرتا ہے تو ہڈی پسلی ایک ہو جاتی ہے, ٹوٹ جاتے ہیں, مر جاتے ہیں, ہے نا. تو آپ نے جہنم کی گہرائی بتانے کے لیے صحابہ سے کہا کہ یہ جو تمہیں آواز آئی تھی نا, یہ وہ پتھر ہے جو 70 سال بعد جہنم کی تہ میں جو ہے وہ پہنچا ہے. یہ امام مسلم نے اس حدیث کو روایت کیا. تو لوگوں, جہنم کا عذاب, آخرت کا عذاب بڑا سخت ہے, اشق. وما لهم من اللہ من واق, کوئی ایسا نہیں جو انہیں اللہ سے بچانے والا ہو. اللہ کی پکڑ, اللہ کے عذاب, اللہ کی سزا سے کوئی کسی کو بچا نہیں سکتا. اور بچیں گے کون, مثل الجنت التی وعد المتقون, کہ پھر فرمایا کہ مثال اس جنت کی جو کہ تیار کی گئی ہے, جس کا وعدہ کیا گیا ہے کن لوگوں سے, المتقون, جو متقی ہیں, یعنی خدا ترس انسانوں کے لیے جس جنت کا وعدہ کیا گیا ہے. تو بچیں گے کون, جو تقوی اختیار کرنے والے ہیں. تو پچھلی ساری صفات کا جو ہے وہ نچوڑ کیا ہے, تقوی. تقوی ہوتا ہے تو صبر کرتے ہیں, تقوی ہوتا ہے تو بدی کا جواب نیکی سے دیتے ہیں, تقوی ہوتا ہے تو سول عذاب, سول حساب سے ڈرتے ہیں. اور اگر انسان جو ہے وہ تقوی رکھتا ہے تو ہی ابتغاء وجہ ربہم کرتا ہے, اقام الصلاۃ کرتا ہے اور انفاق کرتا ہے, ہے نا. اور وہ کیا کرتا ہے, صلہ رحمی کرتا ہے, وعدوں کو پورا کرتا ہے. تو لوگوں, جنت متقین کے لیے تیار کی گئی ہے. ایک جگہ اللہ تعالیٰ کہتے ہیں قرآن میں, اعدت للمتقین, کہ متقی لوگوں کے لیے تیار کی گئی. عام لوگوں کو جنت میں ان کا داخلہ نہیں ہوگا. تقوی, ڈرنے والے, بچنے والے. اور یہ تقوی جو ہے یہ صرف جو ہے وہ تسبیح کے دانے گرانے کا نام نہیں ہے, سکارف جلباب پہننے کا نام نہیں ہے, داڑھی رکھ لینا اور تخنوں سے اوپر شلوار کے پائنچے کر لینے کا نام نہیں ہے. تقوی دل کی اس کیفیت کا نام ہے. تقوی دل اور دماغ کی ایمان کی اس کیفیت کا نام ہے کہ ساری زندگی انفرادی اور اجتماعی طور پر انسان جو ہے وہ اللہ کی حدود کا خیال رکھے, گناہوں سے بچے اور اللہ کی اطاعت جو ہے وہ اختیار کرے. تو تقوی کیا ہے, یعنی دل کی وہ کیفیت کہ ہر وقت ڈرتے رہیں, کہ قدم بھی ماپ کر اور کہہ کے اور جملے بھی ناپ تول کر کہ کہیں اللہ کی نافرمانی نہ ہو جائے, آپ کی ہنسی کسی کا دل نہ دکھا دے, یہ تقوی ہے. آپ یہ کہتے ہیں ہم ہنسے ہی تھے, آپ کی ہنسی نے کسی کا دل تو نہیں دکھا دیا, وہ کسی کا مذاق تو نہیں کر رہے تھے ہنستے ہوئے. آپ کہہ رہے تھے دیکھا ہی تو تھا, وہ دیکھا کیسے تھا, گھور کر تو نہیں دیکھا تھا. تو کیا ہے کہ جنت متقین کے لیے تیار کی گئی ہے. وہ کیسی ہے, تجری من تحتہا الانہار, اس کی شان یہ ہے کہ اس کے نیچے نہریں بہ رہی ہیں, دودھ کی, شہد کی, ہے نا, بڑی خوبصورت نہریں ہیں. اکلوہا دائم وظلہا, اور اس کے پھل دائمی ہیں, اس کا جو سایہ ہے وہ لازوال ہے. تو یہ جو جنت ہے اس کے پھل کیسے ہیں, اس کے پھل ہمیشہ ہمیشہ والے پھل ہیں. اور آپ دیکھیں کہ ہمارے پھل جو ہوتے ہیں मौसमी होते हैं ना, थोड़े दिनों में वो मौसम बदल जाता है तो फल भी खत्म हो जाता है, या ये कि थोड़ी देर में फल जो है वो खराब हो जाता है। जन्नत के फलों का एक खोशा जमीन और आसमान की सारी मखलूक के खाने से भी खत्म ना होगा, ये मुस्नद अहमद की रवायत है। एक खोशा जमीन और आसमान की सारी मखलूक अगर खाना लगे ना तो उसके खाने से खत्म नहीं होगा। और यहाँ पे क्या कहा जा रहा है कि उसके जो साए हैं वो लाजवाल हैं, है ना। ये जो दाइम है ना, दाइम का लफ्ज लाजवाल यानी हमेशा के लिए आता है ना, तो फल भी लाजवाल हैं और साए भी। तो सायों के बारे में हमें हदीस से क्या पता चलता है, जन्नत में एक दरख्त का साया इस कदर तवील है कि इसके साए में एक घुड़सवार 100 साल भी चलता रहे तब भी ये साया जो है वो खत्म नहीं होगा। तो ये है वो जन्नत जो अल्लाह ने मुत्तकीन के लिए तैयार कर रखी है। साथ ही फरमाया तिलका उकुबल्लज़ीना तक़ो, ये अंजाम है उन लोगों का जिन्होंने तकवा इख्तियार किया। अल-मुत्तकून जो है ना, मुत्तकून कौन है, तकवा मुत्तकी लोग। और फिर इत्तको दोबारा कहा वह उकबल काफिरीन, और जो इनकार करने वाले हैं उनका अंजाम क्या है, आग। मुनकरीन हक का अंजाम यह है कि उनके लिए दोज़खी आग है। अल्लाह रब्बुल इज्जत फरमाते हैं वल्लज़ीना आतैनाहुमुल किताबा, और अब यहाँ पे ना अहले किताब का जिक्र हो रहा है कि वो लोग जिनको हमने किताब दी, यानी किनको किताब दी थी पहले, जैसे यहूदो नसारा, यफ़रहूना बिमा उन्ज़िला इलैक, और वो इस किताब से खुश होते हैं जो हमने आपकी तरफ नाजिल किए हैं, यानी कुरान के नाजिल होने पर अहले किताब में से कुछ लोग खुश भी होते थे। और आपको पता है ना यहूदो नसारा में से कुछ लोग ऐसे थे जिन्होंने जो है वो इस्लाम को जो है वो कबूल किया था। तो यहाँ पे पहले उन लोगों का जिक्र किया जा रहा है कि वो अहले किताब खुश होते हैं, और उनका खुश होना क्या था कि वो लोग जो थे वो बड़े मुनसिफ मिजाज थे और वो इस्लाम ले आए, तो हर कुरान की आयत फिर उनके ईमान को बढ़ाती चली जाती। तो खुश होना क्या है, ईमान लाना है। और आपको पता है कि 40 के करीब जो है वो ईसाइयों ने ईमान कबूल किया, जिनमें से 32 हबशा के थे, 8 यमन के थे, और फिर यहूदियों में से भी कुछ लोग जो है वो मुसलमान हुए, जिसमें से नजाशी और अब्दुल्ला बिन सलाम और नाम चंद एक हमें और भी मिलते हैं। तो उनका ये खुश होना है। और दूसरा क्या है कि ये भी खुश होना है यहूदो नसारा का कि कुरान जो है वो सबकी इज्जत सिखाता है ना, तो वो खुश होते थे कि हमारी इज्जत भी सिखाई जा रही है। तो ये बात है। वह मिनल अहजाबी में युनकिरु बादा, और मुख्तलिफ ग्रोहों में से कुछ ऐसे भी हैं जो इसकी बाज बातों को नहीं मानते, यानी यहूदो नसारा कुफार मुशरिकीन ये ग्रोह मुराद हैं, जिन्होंने जो है वो जो कुरान पर ईमान नहीं लाए, जिन्होंने जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं लाए। कुल इन्नमा उमिरतु अन अबुदल्लाह वला उशरिका बिह, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप साफ साफ कह दीजिए कि मुझे तो सिर्फ ये हुक्म दिया गया है, उमिर तो ऑर्डर का सीगा है, ये वर्ब है कि मुझे ये हुक्म दिया गया है क्या, अन आबुदुल्लाह कि मैं अल्लाह की बंदगी करूं, वला उशरिका बिह, और मुझे जो है वो इससे मना किया गया है कि मैं जो है इसके साथ किसी को शरीक ठहराऊं। तो पहला ऑर्डर का सीगा है, फेल नहीं नफी है, फेल अमर है, और दूसरा जो है वो भी है तो ऑर्डर लेकिन फेल नहीं है। और आपको पता है कि कलमा जो है वो सबसे पहले क्या कहता है, ला, ला जो है ना उसकी लकीर सारे जो बुत हैं पहले उनकी नफी करती है, उसकी चोट पहले सारे बुतों को पाश पाश करती है, फिर असबात है इल्लल्लाह मगर अल्लाह, है ना, नहीं कोई माबूद मगर एक। तो सबसे पहले क्या है, सारे बुत तोड़ दीजिए, सारे शिर्क को खत्म कर दीजिए, फिर एक अल्लाह की बंदगी कीजिए। इसका क्या मतलब है, इसका ये नहीं मतलब कि अच्छा पहले बुत तोड़ लें, पहले शिर्क की नफी करेंगे तो फिर तौहीद परस्त बनेंगे, नहीं, बल्कि क्या है, ला इल्ला इल्ला कहते ही खुद ब खुद जो है वो ये आप इकरार करते हैं कि अब मैं किसी की बंदगी नहीं करूंगा, नहीं करूंगी। तो यहाँ भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तौहीद की दावत दी जा रही है, शिर्क से मना किया जा रहा है कि अल्लाह के साथ किसी और को शरीक ना ठहराया जाए। और ये जो तौहीद پرست بننا، ایک اللہ کی بندگی کرنا اور شرک کو چھوڑنا کیا ہے؟ الیہ ادعو، اسی کی طرف میں دعوت دیتا ہوں. یعنی یہ نہیں کہ میں توحید پرست بن گیا اور دنیا شرک کرتی رہے، نہیں، سب لوگوں کو میں دعوت دیتا ہوں کہ لوگوں توحید پرست بن جاؤ. وہ الیہ مآب، اور اسی کی طرف میرا رجوع ہے. بات کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ کیا کہہ رہے ہیں کہ میں جس چیز پر خود ایمان لایا ہوں اور جس نبی اللہ کو میں مان رہا ہوں، سب کو میں اس کی دعوت دیتا ہوں. ان میں سے یہود و نصارہ میں سے کچھ نے قبول کر لیا، کچھ نے قبول نہ بھی کیا. تو میرا یہ کام کیا ہے، یعنی کچھ خوش ہیں کچھ ناراض ہیں. تو میرا کام یہ نہیں ہے کہ لوگ خوش ہیں یا ناراض ہیں، قبول کر رہے ہیں یا نہیں ہیں. مجھے خود عمل کرنا ہے کیونکہ مجھے حکم دیا گیا ہے، دوسروں کو دعوت دینی ہے، اور میں کیوں نہ حکم دوں، اور میں کیوں نہ جو ہے وہ عمل کروں، اور میں کیوں نہ لوگوں کو دعوت دوں. الیہ مآب، مجھے تو اللہ کی طرف لوٹ کر جانا ہے، مجھے میرا ٹھکانہ تو اللہ ہی کی طرف ہے. وَكَذَلِكَ أَنزَلْنَاهُ حُكْمًا عَرَبِيًّا، اسی ہدایت کے ساتھ ہم نے یہ قرآن عربی زبان میں نازل کیا ہے، حُكْمًا عَرَبِيًّا. تو آپ دیکھیں کہ یہاں پہ جو ہے وہ قرآن مجید کے لیے یہ بات آئی ہے کہ ہم نے یہ فرمان، حکم سے مراد قرآن ہے، کہ یہ حکم جو ہے، یہ قرآن جو ہے اللہ تعالیٰ نے کس زبان میں نازل کیا؟ عربی زبان میں. کذالکا یعنی اسی طرح، مراد کیا ہے کہ جس قوم کی جو زبان تھی اسی زبان میں نبی نے جو ہے وہ اپنے دعوت کو پیش کیا، اور اسی زبان میں وہ کلام ان کو جو ہے وہ دیا گیا، نبی کو وہ کہ وہ اسی زبان میں کتاب دی گئی. ہر نبی ہر قوم میں اسی زبان میں بھیجا گیا، یہ پہلے بھی آپ پڑھ چکی ہیں. تو یہاں پہ بھی یہی بات کی جا رہی ہے، کسی ہدایت کے ساتھ ہم نے یہ فرمان عربی عربی زبان کا قرآن تم پر نازل کیا ہے. وَلَئِنِ اتَّبَعْتَ، اور اگر آپ نے جو ہے وہ پیروی کی، اَهْوَاءَهُمْ، ان کی خواہشات کی. جیسے اہل کتاب کی خواہش کیا تھی؟ کہ بیت المقدس کو ہمیشہ کے لیے قبلہ بنا دیا جائے. جیسے مشرکین کی خواہش کیا تھی؟ کہ ایک اللہ کی بجائے ان کے خداؤں کو بھی جو ہے وہ دین اسلام میں شامل کر لیا جائے، ہے نا. تو یہاں پہ اعلان کر دیا گیا، وَلَئِنِ اتَّبَعْتَ أَهْوَاءَهُمْ، اگر آپ نے ان کی خواہشات کی پیروی کی، بَعْدَمَا جَاءَكَ مِنَ الْعِلْمِ، بعد اس کے کہ آپ کے پاس جو علم آ چکا ہے، علم سے مراد وحی کا علم ہے، قرآن کا علم ہے، مَا لَكَ مِنَ اللَّهِ مِنْ وَلِيٍّ وَلَا وَاقٍ، تو اللہ کے مقابلے میں تمہارا نہ تو کوئی ولی ہے، دوست ہے، اور واق کیا ہے؟ موقف یا سے بچانا، تو اتقا متقی تقوا، ہے نا، بچنا. تو کیا ہے کہ پھر تمہیں کوئی بھی جو ہے وہ اللہ کی پکڑ سے بچا نہیں سکتا. گھوڑے کا اپنے جو جوتے ہوتے ہیں نا، جو ہوپس ہوتے ہیں، جو سم ہوتے ہیں، اس سے پتھریلی زمین کو بچانا، اس کے لیے بھی آتا ہے یہ لفظ موقافیہ کا. اور آپ کو پتہ ہے نا، اگر گھوڑا جو ہوتا ہے اس کے پاؤں پر جوتے پہنائے ہوئے ہوتے ہیں نا، جس کو سم بھی کہتے ہیں اور نال کہتے ہیں، وہ لوہے کے، اگر وہ نہ اس نے پہنے ہوئے تو اس کے پاؤں زخمی ہو جائیں سڑک پر اور پتھروں پر اور ریتلی زمین پر چلتے ہوئے. تو گھوڑا جب چلتے ہوئے اپنے جوتوں کو پتھریلی زمین سے بچاتا ہے نا، اپنے سموں کو، اس کے لیے بھی یہ اتقا کا وقیہ کا لفظ جو ہے وہ عربی لوگ استعمال کرتے ہیں، تو بچانا. تو اسی طرح یہ پوری جو زمین ہے، یہ پوری دنیا ہے، جو پوری زندگی ہے، اس میں ہر طرف پتھریلے پتھر ہیں، کانٹے ہیں گناہوں کے، ہے نا. تو ان سے اپنے آپ کو ہم بچائیں گے تو پھر ہی جو ہے وہ اللہ کی پکڑ سے بچ سکتے ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے کہ العلم سے مراد قرآن، قرآن کے نازل ہونے کے بعد اگر ان یہود و نصارہ کی یا مشرکین کی خواہشات کی تم نے پیروی کی، تو تمہیں پھر اللہ کی پکڑ سے بچانے کے لیے نہ کوئی دوست ملے گا اور نہ ہی کوئی اور جو ہے تمہیں بچا سکتا ہے. تو پھر آپ سوچ لیں کہ میرا اور آپ کا مقام یا عام انسانوں کا حال جو ہے وہ کیا ہوگا. پھر فرمایا فما کانا، نہیں، پھر فرمایا وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِنْ قَبْلِكَ، اور تحقیق ہم نے تم سے پہلے بھی بہت سے رسول جو ہیں وہ بھیجے ہیں. أَرْسَلْنَا رُسُلًا مِنْ قَبْلِكَ، تم سے پہلے رسول بھیجے، وَجَعَلْنَا لَهُمْ أَزْوَاجًا وَذُرِّيَّةً، اور ان کو ہم نے بیوی بچوں والا بنایا تھا. تو ان کا اعتراض کیا تھا کہ یہ اچھا نبی ہے جو بیوی بچے رکھتا ہے. اور یہاں پہ جو ہے یہ بات بتائی جا رہی ہے کہ جتنے بھی نبی ہم نے بھیجے وہ سارے جو تھے ان کا خاندان تھا، ان کے قبیلے تھے، بیوی بچے تھے، وہ فرشتے نہیں تھے، بشر تھے. तो क्या बताया जा रहा है कि जितने भी नबी आए वो सब जो थे वो इंसान थे। वमा काना लिरसूल, और किसी रसूल की ये ताकत नहीं थी, अय्यातिया बि आयतिन इल्ला बिइज्निल्लाह, कि अल्लाह की इजाजत के बगैर कोई निशानी लाकर जो है वो दिखा देता। तो उनका मुतालबा क्या था कि जैसे मूसा अलैहिस्सलाम जो है वो यद बैजा लाए या असा लाए, या ईसा अलैहिस्सलाम जो है वो अंधों को ठीक कर देते थे ना, कोड़ी के मरीज को तंदुरुस्त कर देते थे, सालेह अलैहिस्सलाम को ऊंटनी की निशानी दिखाई गई थी, उनका ये मुतालबा था कि आप भी कोई ऐसी निशानी दिखाइए। तो ऐलान कर दिया अल्लाह ताला ने कि किसी रसूल के अंदर भी ये ताकत नहीं कि अल्लाह की इजाजत के बगैर खुद कोई निशानी लाकर दिखा दे। लिकुल अजल किताब, हर दौर के लिए एक किताब है। और यहाँ पर जो है अल्लाह रब्बुल इज्जत क्या कह रहे हैं कि हर मुकर्रा वादे की एक लिखत है। तो असल में लिकुल अजल किताब, इससे क्या मुराद है? इसके एक मानी तो ये हैं कि हर दौर के लिए एक किताब है, यानी हर कौम के को अल्लाह ताला ने एक किताब जो है वो दी है। और इसके जो है एक मानी क्या है कि अल्लाह ताला ने जो है वो हर मुकर्रा वादे की वादे को जो है ना वो लिख रखा है। तो मुकर्रा वादा क्या है कि किसी कौम को जो है वो कितनी मोहलत जो है वो मिलेगी, कितना अरसा जो है वो कौम जो है वो दुनिया में जो है वो रहेगी। तो गोया के अजल से मुराद मुय्यना मुद्दत है, मियाद है। तो बाज लोग जो है क्या करते हैं कि अजल को लेते हैं मुद्दत के मानी में और किताब को लेते हैं जगह के मानी में, यानी हर चीज की मियाद और मकदार अल्लाह के पास जो है वो लिखी हुई है। तो यानी हर दौर के लिए एक किताब है कि अल्लाह ने हर एक के बारे में लिख दिया है कि कौन कब पैदा होगा, कितना रिस्क मिलेगा, कब तक जिंदा रहेगा, क्या क्या काम करेगा और कहाँ जो है वो मरेगा। दूसरे मानी क्या है, फलां जमाने में फलां पैगंबर पर कौन सी किताब या हुक्म जो है वो नाजिल होगा। तो बाज लोग जो है इससे ये भी कहते हैं कि तकदीर मुराद है किताब से, और बाज लोग कहते हैं कि पैगंबर को जो किताब जो है वो मिली है वो इससे मुराद है। यमहुल्लाह मा यशाउ वयुसबित, अल्लाह जो कुछ चाहता है मिटा देता है, जिस चीज को चाहता है कायम रखता है। वइंदहु उम्मुल किताब, उम्मुल किताब जो है वो उसी के पास है। तो इससे मुराद क्या है कि अल्लाह ताला अपनी कुदरत से जिस चीज को चाहता है मिटाता है और जिस चीज को चाहता है साबित रखता है। तो बाज लोग कहते हैं कि ये अल्लाह का मिटाना और कायम रखना, इससे मुराद है नासिख और मनसूख का कानून। ये खुद ही एक आयत को अल्लाह ने उतारा और फिर खुद ही को उसको जो है बदलकर उसकी जगह कोई एक और हुक्म जो है वो नाजिल कर दिया है ना। तो नासिख जो है उसका कानून नस्ख का, जिसमें नासिख और मनसूख दोनों आते हैं। और दूसरी इसके बारे में राय ये है कि यहाँ पे नविस्ते तकदीर मुराद लिया गया है। और आपको पता है ना कुरान और हदीस के मुताबिक जो मखलूकात की तकदीरें हैं, उम्र, जिंदगी, रिज्क, राहत, मुसीबत, सब चीजों की मकदार अल्लाह ताला ने अजल में मखलूकात की पैदाइश से पहले ही लिख ली थी है ना। फिर बच्चे की पैदाइश के वक्त फरिश्तों को भी लिखवा दी जाती है, और हर साल लैलतुल कदर में उस साल के अंदर पेश आने वाले मामलात जो हैं वो साल भर के फरिश्तों के सपोर्ट कर दिए जाते हैं। तो बाज लोग ये कहते हैं कि यहाँ इससे मुराद ये है अल्लाह का लिखा हुआ कि मखलूक की जो तकदीर लिखी हुई है, और अल्लाह ताला अपनी लिखी हुई तहरीर को, अपनी लिखी हुई तकदीर को, जो यानी अल्लाह ने खुद जो अपने हाथों से तकदीर लिखी है इंसानों की, दुनिया में जो मखलूकात है उनकी, तो उसमें से जिसको चाहते हैं अल्लाह ताला कायम रहने देते हैं, जिसको चाहते हैं अल्लाह ताला मिटा देते हैं। क्यों? वइंदहु उम्मुल किताब, असल किताब तो उसी के पास है, तो जब चाहे महव कर दे, जब चाहे उसको कायम रहने दे, है ना। तो अल्लाह के पास है, अल्लाह जब चाहे तगैयुर और तबद्दुल कर ले। और आपको वो हदीस भी पता है ना सही बुखारी की कि सिला रहमी उम्र में ज्यादती का सबब बनती है ना। इसी तरह मुस्नद अहमद की वो रवायत के बाज़ुकात आदमी कोई गुनाह ऐसा करता है कि इसकी वजह से रिज़्क से महरूम कर दिया जाता है, और माँ बाप की खिदमत और अताअत से उम्र बढ़ जाती है। और इसी तरह तकदीर इलाही को कोई चीज बजुज दुआ के टाल नहीं सकती, तो तकदीर भी बदल सकती है अगर दुआ इंसान करता रहे। बाद वो कहते हैं ना, जब लिख दिया तो कैसे बदलेगी, जब अल्लाह ही ने उसको लिखा है और अल्लाह चाहे तो उसको बदल भी सकता है, तो ये इससे मुराद है। तो आपको पता चल गया दो मानी, एक मानी ये है आयात का नासिख और मनसूख का कानून, कि एक आयत की जगह दूसरी आयत, जैसे कहते हैं ना कुछ कहते हैं पांच हैं ये और कुछ कहते हैं 500 हैं, और बीच में लोगों का इख्तलाफ भी है। ये आपको पहले ही बताया था ना कि शुरू में ये था कि औरत का शौहर फौत हो जाए तो वो क्या करेगी, कि एक साल तक वो वहीं पे रहेगी ना। बाद में फिर आ गया कि औरत की इद्दत 4 माह और 10 दिन है। तो इस तरह तो कुछ लोग कहते हैं कि इससे मुराद तकदीर में कमी बेशी का होना है। वह इम्मा नुरियन्ना का बाद अल्लज़ी नाइदहुम, और ए नबी सल्लल्लाहु अलैहि वसल्लम जिस बुरे अंजाम की धमकी हम इनको दे रहे हैं, वह इम्मा नुरियन्ना का, और अगर हम इनको दिखा दें, बाद अल्लज़ी नाइदहुम जिस अंजाम की हम इनको जो है वो धमकी दे रहे हैं, बाद अल्लज़ी नाइदहुम वादा करना भी है और वईद डराना भी है। ये ज़वील अज़दाद में से है ना, कि उस बुरे अंजाम को जिसकी धमकी हम इनको दिखा रहे हैं, अगर इसका कुछ हिस्सा इन्हें दिखा दें, महिमा नुरियन्ना का, किसको दिखा दें, नुरियन्ना का रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि अगर इसका कुछ हिस्सा आपके होते हुए दिखा दिया जाए, यानी इन पर वो अजाब जो है वो बुरा अंजाम आपके सामने जो है वो लाया जाए, ओन तवफ्फायन्ना का, या फिर ये है कि आपको उठा लें हम, यानी आपको आप जो है फौत हो जाएं। तो यहाँ पर जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये बात बताई जा रही है कि एक तरफ ये तसल्ली दी जा रही है कि हमने जो वादा किया है कि इस्लाम की फतह होगी और काफिर जलील होंगे, हो सकता है ये आपके होते ही हो जाए, है ना। फतह कब मुकम्मल होगी ये भी हो सकता है आपकी जिंदगी में हो, और ये भी हो सकता है कि वफात के बाद हो, तो आपके इत्मीनान के लिए इतना ही काफी है कि आपके जीते जी जो है इस्लाम को फतह मिलती जाए और काफिर जो हैं उनकी शिकस्त उनके लिए उनका रुसवा होना है ना, है ना। तो फिर होगा क्या, फइन्नमा अलैकल बलागु, आपका काम सिर्फ इतना है कि आप पैगाम जो है वो पहुंचा दें, अलैनल हिसाब, और हमारा काम ये है कि हम जो है वो हिसाब लेते जाएं। यानी आपका काम दावत को पहुंचाना है, लोगों को हक का पैगाम देना है, तबलीग करना है, जो मुखालफत भी करें उनको सुनाना है, उनको जबरदस्ती मनवाना नहीं है, और फिर हमारा काम है कि जो मुतालबात कर रहे हैं मौजदात के और इनकार कर रहे हैं और कुफर कर रहे हैं कि हम उनसे जो है वो हिसाब लें। और आपको पता है ना कि अल्लाह फिर कैसा हिसाब लेगा, है ना, वला यूसिकू वसा कहू अहद, फिर अल्लाह जैसा बांधेगा वैसा बांधने वाला और कोई नहीं, है ना। सूरत फजर में आप पढ़ चुकी, तो हमारे जिम्मे है हिसाब लेना। फिर फरमाया अवलम यरौ अन्ना नातिल अर्दा ननकुसुहा मिन अतराफिहा, क्या ये लोग देखते नहीं, अन्ना नातिल अर्दा, कि हम ला रहे हम आ रहे हैं जमीन पर, या हम इस सरजमीन पर चले आ रहे हैं, ननकुसुहा हम इसको तंग कर रहे हैं, नक्श कर रहे हैं इसमें, मिन अतराफिहा इसके किनारों से। तो इससे जो है वो क्या मुराद है कि क्या ये लोग देखते नहीं कि हम इस सरजमीन पर चले आ रहे हैं और इसका दायरा कार हर तरफ से तंग करते चले जा रहे हैं। तो मुफस्सरीन की ये राय है कि इससे मुराद जो है कि यानी हम चले आ रहे हैं, इससे मुराद इस्लाम का आना है, इस्लाम को गलबा देना, उसे फैलाना, और जमीन का तंग होना, जमीन का सिमटना, ननकुसुहा मिन अतराफिहा, यानी जमीन के किनारों से जमीन का तंग हो जाना, इससे मुराद ये है कि कुफर की सरजमीन हर तरफ से सिमटती जा रही है और कम होती जा रही है, उसका हल्का तंग होता जा रहा है, दायरा तंग होता जा रहा है, इस्लाम का गलबा मुराद है और कुफर जो है उसका मिटना मुराद है। और दूसरी जो है एक और राय भी है मुफस्सरीन की कि इससे मुराद ये है कि आहिस्ता आहिस्ता ये जो कायनात है इसके अंदर जो है वो तोड़ फोड़ का निजाम जो है वो जारी है। और आपको ये बात पता ही है ना कि जो है वो आहिस्ता आहिस्ता ये कायनात जो है وہ قیامت کی طرف جو ہے وہ جاری ہے. تو مراد کیا ہے کہ اس کائنات کے اندر جو ہے وہ تنگی ہوتی جا رہی ہے, یہ کائنات جو ہے یہ سکڑتی جا رہی ہے, اور سائنسدان بھی جو ہے وہ یہ کہتے ہیں کہ اس کے اندر تغیر ہو رہا ہے, یہ سکڑ رہی ہے. تو اس کا سکڑنا کیا ہے, کم ہونا کیا ہے, اس کا مطلب یہ ہے کہ پھر یہ زمین پر زندگی تنگ ہوتی جا رہی ہے, اور یہ بھی قیامت کی نشانیوں میں سے ایک نشانی ہے. تو یہ بھی مراد ہے کہ ہر طرح سے زمین جو ہے وہ تنگ ہو رہی ہے. وَاللَّهُ يَحْكُمُ لَا مُعَقِّبَ لِحُكْمِ, اور اللہ جو ہے يَحْكُمُ حُكُم حکومت کر رہا ہے, لا مُعَقِّبَ لِحُكْمِ, اس کے فیصلوں پر نظر ثانی کرنے والا کوئی نہیں. بڑی خوبصورت بات یہاں پر اللہ رب العزت نے جو ہے وہ بتائی ہے, اور وہ کیا ہے کہ اللہ تعالیٰ یہ بات بتا رہے ہیں کہ اللہ کی اللہ حکومت کر رہا ہے. اور آپ دیکھیں عرب کی سرزمین میں آہستہ آہستہ جو کافر تھے ان کی زندگی تنگ ہوتی جا رہی تھی, ہے نا, جس پر وہ رہتے تھے وہ زمین گھٹتی جا رہی تھی, اور حتیٰ کہ پورے جزیرات العرب میں اسلام پھیل گیا. اور آپ نے سورۃ توبہ میں وہ آیت پڑھی تھی نا کہ اب یہاں پہ کوئی کافر جو ہے رہ نہیں سکتا, بس 4 ماہ کی مہلت ہے. تو ان کے لیے عرب کا علاقہ, ارد گرد کا علاقہ کیا ہوتا جا رہا تھا, تنگ ہوتا جا رہا تھا. تو فتح کی تکمیل کیا ہے کہ پوری دنیا پر جو ہے وہ اللہ کا کلمہ اور دین اسلام جو ہے وہ غالب ہو. تو یہاں پر بھی یہی بات بتائی جا رہی ہے کہ لوگ اپنی تدبیریں کرتے ہیں جیسے کہ کافر, لیکن اللہ جیسے تدبیر کرتا ہے, اللہ جیسے حکومت کرتا ہے, لا معقب لحکمہ, پھر اس کے فیصلوں پر کوئی نظر ثانی کرنے والا نہیں ہے, کوئی اس کے فیصلوں کو بدلنے والا نہیں ہے. وَهُوَ سَرِيعُ الْحِسَابِ, اور اسے حساب لیتے کچھ دیر نہیں لگتی, پھر اس کو حساب لیتے کچھ دیر نہیں لگتی. وَقَدْ مَكَرَ الَّذِينَ مِن قَبْلِهِمْ فَلِلَّهِ الْمَكْرُ جَمِيعًا, ان سے پہلے جو لوگ ہو گزرے ہیں وہ بھی بڑی بڑی چالیں چل چکے ہیں. فَلِلَّهِ الْمَكْرُ جَمِيعًا, اور بس اللہ کے لیے ہے مکر سارا کا سارا. تو یہاں جو ہے اس سے مکر سے مراد جو ہے وہ کیا ہے کہ لوگوں نے کفر کیا, شرک کیا, اور اللہ تعالیٰ کی نافرمانی کی, ہے نا, تو یہ تھے لوگوں کے مکر. اور اللہ کی تدبیر کیا ہے کہ اب جو ہے اللہ کی مشیت کے سامنے اب کوئی ٹھہر نہیں سکتا. یعنی کافروں نے رسولوں کا اپنے مکروں سے مقابلہ کیا نا, اللہ کی آیات کا جو ہے وہ مذاق اڑایا, تو اب اللہ تعالیٰ جب حکم دیں گے, اللہ تعالیٰ جب حساب کتاب کریں گے, تو پھر جو ہے وہ کیا ہوگا کہ کوئی بھی جو ہے وہ بچ نہیں سکتا. یعلم ما تکسب کل نفس, جانتا ہے وہ ہر نفس جو کچھ کرتا ہے. مراد کیا ہے کہ نیکی اور بدی کا بدلہ جو ہے اب اللہ تعالیٰ دے گا. کیوں؟ کیونکہ اس کو پتا ہے کس نے کیا کیا, کس نے اچھا کیا, کس نے برا کیا, کس نے صلہ رحمی کی, کس نے قطع رحمی کی, کس نے عہدوں کو پورا کیا, کس نے عہدوں کو توڑا کاٹا, کس نے صبر کیا, کس نے بے صبری کی, کس نے شکر گزاری کی روش اختیار کی, کس نے نہ شکری کی. وَسَيَعْلَمُ الْكُفَّارُ لِمَنْ عُقْبَى الدَّارِ, اللہ تعالیٰ کہتے ہیں ان قریب کافروں کو بھی پتا چل جائے گا کہ کس کا انجام جو ہے وہ بہترین ہے, عقبت دار, کہ عاقبت کس کی ہے, عزت کس کی ہے, ہے نا. اور اللہ تعالیٰ کی طرف سے جو ہے وہ کامیابی اور بہترین جگہ جو ہے وہ کس کی ہے, جلدی کافروں کو پتا چل جائے گا. کافر سمجھتے ہیں نا دنیا میں ہمارے لیے بڑی سہولتیں ہیں. یقول الذین کفروا لست مرسلا, یہ منکرین کہتے ہیں تم اللہ کے بھیجے ہوئے نہیں ہو. ساری باتیں کہنے کے بعد پھر سورت رات جو ہے اس کے آخر میں اللہ رب العزت جو ہے وہ فرماتے ہیں کہ کافر, یہ ساری کائنات کی نشانیاں جو آپ نے سورت رات کے شروع میں پڑھی تھیں, اور رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں کافر جو نشانیاں دیکھ رہے تھے وہ کیا نشانیاں تھیں, کہ چاند کا 2 ٹکڑے ہونا, بے جان کنکریوں کا آپ کے ہاتھ مبارک میں بولنا اور تسبیح کرنا, پھر یہ کہ لیلۃ المعراج میں مسجد اقصی کی طرف آپ کا جانا اور پھر واپس آنا, ہے نا. تو یہ جو بھی معجزات تھے کیا یہ کم معجزات تھے؟ اور قرآن کا معجزہ, اتنی بہترین کتاب جو اللہ نے نازل کی لیکن لوگوں نے اس کو نہ مانا. تو آیت نمبر ایک کو آپ دیکھیں تو اس میں اللہ تعالیٰ کیا کہتے ہیں, سورت رعد میں الف لام میم را, یہ کتاب الہی کی آیات ہیں اور جو کچھ تمہارے رب کی طرف سے تم پر نازل کیا گیا ہے وہ عین حق ہے, مگر تمہاری قوم کے لوگ جو ہیں وہ اکثر لوگ اس کو مان نہیں رہے. ٹھیک ہے نا؟ تو اب آپ دیکھیں کہ شروع میں جس سے ہوا تھا اختتام بھی اس پر ہو رہا ہے. یہ منکرین کہتے ہیں تم اللہ کے بھیجے ہوئے نہیں ہو, ہے نا, رسول کا انکار, کتاب کا انکار. قل کفا باللہ شہیدا بینی وبینکم, اور اب آپ دیکھیے کہ اللہ تعالیٰ کیا کہتے ہیں, کہہ دیجئے کہ کافی ہے میرے اور تمہارے درمیان اللہ کی گواہی, کفا باللہ, اللہ ہی کافی ہے, شہیدا بینی وبینکم, کہ اللہ میرے اور تمہارے درمیان گواہی کے لیے کافی ہے. کیا مطلب ہے؟ کہ میں اللہ کا سچا رسول ہوں, قرآن سچی کتاب ہے, اور میرا میں جو پیغام دے رہا ہوں میں ایک سچا دائی ہوں, اور تم سب جو ہے وہ جھوٹے ہو, کیونکہ اللہ کا جو میں رسول ہوں اس لیے میں سچا تم جھوٹے. ومن عنده علم الكتاب, اور جس کے پاس ہو الکتاب کا علم تو اسی کی گواہی سب سے اچھی ہو سکتی ہے نا. اور پھر اس شخص کی گواہی جو کتاب آسمانی کا علم رکھتا ہے تو وہی جو ہے وہ بہترین جو ہے وہ گواہی ہے. تو کتاب الہی کا علم سے کیا مراد ہے؟ قرآن مجید پچھلی تمام کتابوں کا نچوڑ ہے. آپ نے جو دعوت پیش کی تمام انبیاء کی جو تھی وہ دعوت تھی. تو یہ تھی سورت الرعد, کہ اللہ تعالیٰ کہتے ہیں کہ بادل بھی تسبیح کرتے ہیں اور یہ زمین بھی میری تسبیح اور سورج اور چاند بھی, اور اس کے علاوہ جو آپ نے شروع میں پڑھا تھا کہ سنوان وغیر سنوان یسقا بما واحد, تو کائنات کا ذرہ ذرہ اللہ کی حمد اور تسبیح بیان کرتا ہے, تو انسان کو بھی اللہ کی حمد اور تسبیح جو ہے وہ بیان کرنی چاہیے. اور ہم اللہ کی حمد اور تسبیح کیسے بیان کر سکتے ہیں؟ کہ ہم سب مسلمان بن جائیں, اپنے اوپر اسلام کو قرآن کو نافذ کر لیں, اور اللہ تعالیٰ مجھے اور آپ کو اس کی توفیق دے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.